الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قالت الأعراب آمنا قل لم تؤمنوا ولكن قولوا أسلمنا ولما يدخل الإيمان في قلوبكم وإن تطيعوا الله ورسوله لا يلتكم من أعمالكم شيئا إن الله غفور رحيم. إلى الآخر. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما رب يسر ولا تؤسر وتمم بالخير وبك نستعين يا فتاح يا فتاح. اچھا، تو اب ہماری جو تفسیر میں بات چل رہی تھی وہ بطور مومن ہمارے لیے سب سے زیادہ اہم ٹاپک ہے، کیونکہ ہم مومن کیوں ہیں؟ ایمان کی وجہ سے ہیں. اگر ایمان نہیں ہے تو مومن نہیں ہے، سیدھی سی بات ہے. ٹھیک ہے، چاہے ہمارا نام مسلمانوں والا ہو، عبداللہ نام ہو یا امت اللہ نام ہو، اللہ کی بندی، رائٹ، امت اللہ نام ہو یا عبداللہ نام ہو، چاہے ہمارے والدین جو ہے وہ اللہ کے ولی ہوں، ٹھیک ہے، چاہے ہم مکہ مکرمہ کے اندر پیدا ہوئے ہوں، مدینہ منورہ کے اندر رہتے ہوں، ٹھیک ہے، یہ ساری چیزیں پھر ہمیں فائدہ نہیں دیں گی اگر ایمان نہ رہا. تو سب سے اہم چیز جو ہے وہ ایمان ہے، اور ایمان کی حفاظت کرنے کے لیے ہمیں پتہ تو ہونا چاہیے نا کہ یہ ایمان ہے کیا. تو ڈسکشن چل رہی ہے ایمان کے بارے میں، تو کچھ تو ہم نے پڑھ لیا تھا، اس کا خلاصہ یہ ہے کہ ایمان کا اصل مدار قلبی تصدیق پر ہے. اس کے بغیر محض زبان سے اپنے آپ کو مومن کہنا صحیح نہیں ہے. تو زبان سے کوئی کتنا ہی کہتا رہے کہ میں تو مسلمان ہوں، لیکن اگر اس نے دل سے تصدیق نہیں کری ہے تو وہ مسلمان نہیں ہے. اب ڈسکشن یہ ہو رہی تھی کہ جو اللہ تعالیٰ نے ان آیات کے اندر کہا نا، ولکن قولو اسلمنا، کہ تم لوگ جو ہے یہ اپنے آپ کو نہ کہو کہ تم ایمان لا چکے ہو. قل لم تؤمنو، کہ تم ایمان لا چکے ہو یہ مت کہو، بلکہ کہو کہ تم مسلمان ہو گئے ہو یا تم اپنے آپ کو سپورٹ کر چکے ہو. تو اس کا سیاق و سباق کیا تھا کہ کچھ عربی یعنی دیہاتی لوگ، بدو جن کو ہم کہتے ہیں، وہ مدینہ منورہ میں آئے تھے اور انہوں نے زبان سے اس طرح کے دعوے کرنے شروع کر دیے تھے، لیکن اللہ تعالیٰ کو ان کے دلوں کا حال معلوم تھا کہ وہ در حقیقت ابھی مسلمان ہوئے نہیں ہیں. البتہ انہوں نے نبی علیہ الصلوۃ والسلام کے سامنے اپنے آپ کو سپورٹ کر دیا تھا اس طرح سے کہ لڑائی اور مخالفت چھوڑ دی تھی اور آ کر کے ظاہری طور پر اطاعت اختیار کر لی تھی، ظاہری اطاعت اختیار کر لی تھی، اور کچھ اعمال کرنے شروع ہو گئے تھے. تو لیکن چونکہ ان کو ابھی ایمان نصیب نہیں ہوا تھا، تو اس وجہ سے ان کے باقی معاملات جو تھے وہ ابھی بھی خراب ہی چل رہے تھے. تو اللہ تعالیٰ نے ان کو یہاں پر کہا کہ بھئی تم زبانی دعوے نہ کرو، بلکہ اور دوسری بات کیا تھی کہ تم زبانی دعوے نہ کرو، تم میرے نبی علیہ الصلوۃ والسلام کو دھوکہ پہنچانے کی کوشش نہ کرو، دھوکہ دینے کی کوشش نہ کرو. اور تیسری بات یہ تھی کہ تم احسان مت جتلاؤ، अपने ईमान लाने का जो तुम एहसान जतला रहे हो ये मत जतलाओ, क्योंकि तुम्हारा ईमान लाना जो है वो तुम्हारे ही फायदे की चीज़ है। तुम अल्लाह और उसके रसूल को क्या फ़ायदा पहुंचाओगे? तो इस वजह से जो आखिरी बात थी वो ये कि असलमना का यहाँ पर लफ्ज़ी मानी मुराद है, ठीक है, क्योंकि लफ्ज़ी मानी मुराद का ये होता है कि ज़ाहरी अफ़ाल में अतात करना, ये असलमना का लफ्ज़ी मानी होता है। तो ये तो इनको हासिल था क्योंकि इन्होंने कुछ ज़ाहरी मामलात में नबी सल्लल्लाहु अलैहि वसल्लम की अतात इख्तियार कर ली थी, तो इस वजह से अल्लाह ताला यहाँ पर कह रहे हैं कि कुलू असलमना। तो इसके ऊपर फिर एक इल्मी डिस्कशन है कि क्या इस्लाम और ईमान अलग अलग चीज़ हैं, कि यहाँ पर अल्लाह ताला इनको कह रहे हैं कि तुम ईमान लाए हो ये मत कहो, बल्कि ये कहो कि तुम मुसलमान हो गए हो। तो इसको पहले हम यहाँ से पढ़ लेते हैं, फिर इसके बाद इसके ऊपर मजीद डिस्कशंस करनी है, बहुत अहम डिस्कशंस हैं वो। तो यहाँ फरमाते हैं मारफुल कुरान में जल्द 8 के अंदर 129 पेज के ऊपर कि ऊपर की तकरीर से मालूम हो गया कि इस आयत में इस्लाम के लुहवी मानी मुराद हैं। लुहवी मीनिंग जो लफ्जी मानी कहते हैं हम इसको, और लिटरल मीनिंग भी कहते हैं अंग्रेजी में, इस्तिलाही मानी मुराद नहीं है, यानी दीन इस्लाम की इस्तिलाह में, इस्तिलाह को हम इंग्लिश में कह सकते हैं टर्मिनोलॉजी, ठीक है, दीन इस्लाम की टर्मिनोलॉजी में, या दीन इस्लाम का जो मुहावरा है, बोलचाल का एक स्टाइल होता है, ठीक है, तो उस बोलचाल के स्टाइल के अंदर जो दीन इस्लाम से रिलेटेड होता है ना, तो उसमें जो टर्म्स डिफाइंड हैं उन टर्म्स के एतबार से अगर हम लफ्ज़ इस्लाम को देखें तो यहाँ पर वो मानी मुराद नहीं है, ठीक है, सिर्फ लफ्जी मानी मुराद है। इसलिए इस आयत से इस्लाम और ईमान में इस्तिलाही फर्क पर कोई इस्तेदलाल नहीं किया जा सकता, यानी इस आयत से हमें ऐसी कोई दलील प्रूफ वगैरह नहीं मिलता कि इस्लाम और ईमान जो है ना ये दोनों अलग अलग चीज़ें हैं, क्योंकि इस्तिलाही तौर पर ये दोनों एक ही चीज़ है। और फरमाते हैं कि इस्तिलाही ईमान और इस्तिलाही इस्लाम अगरचे मफहूम और मानी के एतबार से अलग अलग हैं, ठीक है, यानी उनका लफ्जी तर्जुमा देखा जाए तो वो अलग अलग हैं, और उनकी जो जो मफहूम है यानी उनको अगर हम एक्सप्लेन करें कुछ अंदाजों से तो हमें अलग अलग ही लगते हैं, लेकिन इस्तलाह शरा के अंदर ये दोनों फर्क नहीं है, इन दोनों में कोई फर्क नहीं है। तो क्या किस तरह से ये मफहूम और मानी के एतबार से अलग अलग हैं कि ईमान इस्तलाह शरा में तस्दीक कल्बी का नाम है, यानी अपने दिल से अल्लाह ताला की तौहीद और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को सच्चा मानना, ठीक है, तो शरी इस्तिलाह में ईमान का मफहूम ये है, ठीक है, ईमान का मफहूम ये है कि अल्लाह की तौहीद और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की रिसालत को सच्चा मानना, ठीक है। और सिर्फ ये नहीं, यहाँ पर इन्होंने सिर्फ दो लिखे हैं लेकिन इसके अलावा जो पांच चीज़ें हैं कि किताबों पर ईमान लाना, सारे रसूलों पर ईमान लाना और फरिश्तों पर ईमान लाना, आमंतु बिल्लाही व मलाइकती ही व कुतुबी ही व रसुली ही वल यौमिल आखिरी और क़यामत के दिन पर ईमान लाना, वल क़द्र खैरी ही व शर्री ही मिनल्लाहि तआला और इस बात पर ईमान लाना कि खैर और शर सब का सब अल्लाह ताला की तरफ से है, मिनल्लाहि तआला, ठीक है, ये छठी चीज़ है। और वल बासी बादल मौत, सातवीं चीज क्या है कि मौत के बाद दोबारा खड़े किया जाना, जिंदा किया जाना, तो ये सात चीजें, इनकी दिल से तस्दीक करना इसको ईमान कहते हैं। और इस्लाम क्या है? इस्लाम नाम है आमाले जाहिरा में अल्लाह ताला और उसके रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अताअत करने का, ठीक है, यानी मफहूम के अतबार से इस्लाम जो है वो आमाले जाहिरा में अताअत करने का नाम है, लेकिन शरीयत में तस्दीक कल्बी उस वक्त तक काबिले एतबार नहीं है, यानी उस वक्त तक एक्सेप्ट नहीं किया जाएगा दिल की तस्दीक को जब तक इसका असर जवारह के आमाल और अफआल तक ना पहुंच जाए। जवारह का मतलब क्या होता है? जो हमारे आज़ा होते हैं, हाथ, पैर, ठीक है, आँखें और कान और जुबान, जिसका अदना दर्जा ये है कि जुबान से कलमा इस्लाम का इकरार करें, ठीक है, तो जवारे के अंदर चूंकि जुबान भी शामिल है तो जुबान से इकरार करना ये आमाल और अफ़आल का, इस्लामी आमाल और अफ़आल का सबसे कम दर्जा है, यानी इससे कम कोई दर्जा नहीं है कि जुबान से भी इकरार अगर कोई शख्स ना करे तो उसको मुसलमान नहीं माना जाएगा। ठीक है, तो कम से कम उसको जुबान से इकरार करना चाहिए। अब उसके बाद नमाजें पढ़े, रोजे रखे, जकात दे, ये सब ऊपर की चीजें हैं। ठीक है, यानी जुबान के इकरार के बाद इनकी बारी आती है। तो कम से कम दर्जा, यानी मिनिमम एक्सेप्टेबल फॉर्म ऑफ इस्लाम इज कि जुबान से इकरार करे। इसी तरह इस्लाम अगरचे आमाले जाहिरा का नाम है, लेकिन शरीयत में वो उस वक्त तक मोतबर नहीं जब तक के दिल में तस्दीक ना आ जाए। ठीक है, कोई शख्स मुसलमानों की मस्जिद में 5 वक्त आना शुरू कर दे और नमाज पढ़ना शुरू कर दे, ठीक है, ये जो गोरे हैं अमेरिकन्स यूरोपियंस, ये बड़े सेल्फ डिसिप्लिन्ड होते हैं। ठीक है, अगर ये अपने आप को किसी चीज़ के ऊपर आमादा कर लें ना कि हमने ये काम करना है, अब वो करके दिखाएंगे इस बात को। ठीक है, हम जब, क्योंकि आपको पता है हम अमेरिका के अंदर है इस वक्त, तो हम फजर की नमाज के लिए निकलते हैं ना, तो हम तो फजर की नमाज के लिए जाहिर है थोड़ा देर से निकलते हैं क्योंकि हमें जमात पकड़नी होती है, तो गाड़ी में बैठते हैं, फिर गाड़ी से बैठ करके फिर जब सड़क पर आते हैं ना, तो हम देखते हैं कि इनमें से अक्स बहुत सारे जो गोरे होते हैं वो उस वक्त, यानी जब अभी रोशनी शुरू ही नहीं होती है, उस वक्त जो है ये ऑलरेडी सड़क के ऊपर जॉगिंग कर रहे होते हैं, कोई वॉकिंग कर रहा है, कोई जॉगिंग कर रहा है, हत्ता के दुकानों के अंदर, ये जो स्ट्रिप मॉल्स वगैरह होते हैं वहां पर एक्सरसाइजेस की मशीन्स की दुकान है, तो वो दुकानें खुली हुई होती हैं और उन दुकानों के अंदर ये एक्सरसाइजेस कर रहे होते हैं। ठीक है, तो इनके लिए अपने आप को डिसिप्लिन करना कोई मुश्किल काम नहीं है। तो अगर इनमें से किसी के दिमाग में बात आ जाए कि मुझे एक मुसलमानों की मस्जिद में जाकर के जो है वो ये अफ़ाल करने चाहिए सुबह सुबह, तो ये कर सकते हैं। ठीक है, इनके लिए कोई मुश्किल काम नहीं है। हम फजर की नमाज पढ़ के जब वापस आ रहे होते हैं तो ये उस वक्त दफ्तर जा रहे होते हैं। ठीक है, और शाम को जो है ये जल्दी खाना वाना खा करके सो जाते हैं, तो इनके लिए सुबह को उठना कोई मुश्किल काम नहीं है। लेकिन अगर दिल से तस्दीक नहीं करी तो ये मुसलमान नहीं कहला सकते, चाहे अमाल कितने करने शुरू कर दें। ठीक है, तो उसको कहेंगे कि जब तक दिल में तस्दीक ना आ जाए, वरना वो निफाक है, क्योंकि ये अगर इस तरह के अमाल कर रहा है और जुबान से कह भी रहा है कि मैं मुसलमान हूँ लेकिन दिल से तस्दीक नहीं करी, तो वो हिपोक्रेट कहलाएगा, जिसको उर्दू में मुनाफिक कहते हैं। इस तरह इस्लाम और ईमान मबदा और मुंतहा के एतबार से तो अलग अलग हैं। मबदा का मतलब होता है बिगिनिंग, इब्तिदा के एतबार से, और मुंतहा का मतलब एंड, यानी इंतहा के एतबार से अगर देखा जाए। तो ईमान और इस्लाम और ईमान मबदा और मुंतहा के एतबार से तो अलग अलग हैं। ये ईमान बातिन और कल्ब से शुरू होता है। ठीक है, ईमान बातिन और कल्ब से शुरू होकर जाहिर आमाल तक पहुंचता है, जाहिर आमाल तक पहुंचता है, और इस्लाम अफआले जाहिरा से शुरू होकर बातिन की तस्दीक तक पहुंचता है। ठीक है, जाहिर से शुरू होता है फिर बातिन की तस्दीक तक पहुंचता है, मगर मिसदाक के एतबार से इन दोनों में तलाजुम है। क्या मतलब? कि ईमान की जो जो स्टार्टिंग पॉइंट है ना, वो इंसान का दिल होता है। दिल से ईमान वो लेकर आता है कि भाई दिल से जो है वो तैयार हो जाता है कि हाँ मैं मुसलमान होता हूँ। ठीक है, और फिर उसको कुछ टाइम लगता है जाहिरी आमाल पर आने में, लेकिन शुरू में वो दिल से तस्दीक कर चुका होता है। फिर उसके बाद आमाल पर पाबंदी अख्तियार करने में उसको कुछ टाइम लगता है, तो इवेंचुअली यानी बिल आखिर वो आमाल भी करना शुरू कर देता है, लेकिन ईमान उसके दिल में पहले आ चुका होता है। ठीक है, उसी तरह इस्लाम को अगर देखा जाए तो इस्लाम जो है वो इंसान के जाहिरी यानी जाहिर से शुरू होता है, लेकिन जाहिर का असर जो है वो बातिन पर भी पड़ना शुरू हो जाता है। ठीक है, तो अगर कोई शख्स जाहिरी तौर पर दिल में इरादा करे, खाली ये इरादा करे कि भाई मैं जाहिरी तौर पर आमाल तो शुरू कर दूं, ठीक है, कुछ अरसा मैं करता रहूंगा, तो करते करते हो सकता है कि मेरे दिल पर भी असर पड़ जाए। ठीक है, और मेरा दिल भी जो है ना वो इस बात की गवाही दे उठे कि हाँ यही सही तरीका है, हो सकता है कि ऐसा हो जाए फ्यूचर के अंदर जा करके। तो ऐसा शख्स جب تک دل سے گواہی نہیں دے گا اس وقت تک تو مومن نہیں ہوگا, ٹھیک ہے, اس وقت تک تو مومن نہیں ہوگا, لیکن جب وہ یعنی اس نے ظاہری اعمال تو کرنے شروع کر دیا نا, یعنی مسلمان تو وہ پہلے, یعنی سپردگی اس نے پہلے کر دی, اطاعت اس نے پہلے شروع کر دی, لیکن تصدیق اس نے بعد میں کری. تو بس یہ مبدا یعنی مبدا اور منتہا کا ہی ڈفرنس ہے, ٹھیک ہے, کہ اسلام جو ہے وہ ظاہر سے شروع ہوتا ہے اور پھر باطن میں پہنچتا ہے, اور ایمان جو ہے وہ باطن سے شروع ہوتا ہے اور پھر اس کا اثر ظاہر کے اوپر آتا ہے, لیکن یہ دونوں ایک دوسرے کے لیے لازم اور ملزوم ہے, ٹھیک ہے, یعنی ایک دوسرے کے بغیر ایگزسٹ نہیں کر سکتا اور دوسرا پہلے کے بغیر ایگزسٹ نہیں کر سکتا, کہ ایمان اسلام کے بغیر معتبر نہیں ہے اور اسلام ایمان کے بغیر شرعاً معتبر نہیں ہے. معتبر کا مطلب یہ ہے کہ بس اس کو تسلیم نہیں کیا جائے گا, ٹھیک ہے, ایکسیپٹ نہیں کیا جائے گا. شریعت میں یہ نہیں ہو سکتا کہ ایک شخص مسلم تو ہو مومن نہ ہو, ٹھیک ہے, کہ بھئی وہ یعنی اس کو ہم اس مسلمان تو تسلیم کر لیتے ہیں لیکن ابھی یہ مومن ہوا نہیں ہے, ایسا نہیں ہو سکتا. یا یہ کہ وہ مومن ہو اور مسلم نہ ہو, ٹھیک ہے, مگر یہ کلام اصطلاحی ایمان اور اسلام میں ہے. یعنی یہ ساری جو ڈسکشن ہم کر رہے ہیں نا, یہ لفظی اعتبار سے ڈسکشن کر ہی نہیں رہے, بلکہ یہ ہم ڈسکشن ساری اصطلاحی اعتبار سے کر رہے ہیں کہ شریعت کے اصطلاح کے اندر اس طرح سے ہوتا ہے کہ مفہوم کے اندر جو ہے وہ تھوڑا تھوڑا سا فرق ہے, لیکن یہ دونوں ایک دوسرے کے لیے لازم اور ملزوم ہے, ایک دوسرے کے بغیر ایگزسٹ نہیں کر سکتا اور دوسرا پہلے کے بغیر ایگزسٹ نہیں کر سکتا. لغوی معنی کے اعتبار سے ہو سکتا ہے کہ ایک شخص مسلم ہو مومن نہ ہو, جیسے تمام منافقین کا یہی حال تھا کہ ظاہری اطاعت احکام کی بنا پر مسلم کہلاتے تھے, ٹھیک ہے, جو مدینہ منورہ کے اندر منافق تھے عبداللہ بن ابی, ٹھیک ہے, یہ منافقین کا سردار تھا اور اس کے جتنے بھی فالوورز تھے تو ان کا یہی حال تھا نا کہ ظاہری اطاعت احکام کی بنا پر ہی مسلمان کہلاتے تھے, ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کو تو اللہ تعالیٰ نے بتا دیا تھا لیکن نبی علیہ الصلوۃ والسلام نے اعلان نہیں کر دیا تھا کہ یہ بھی کافر ہے, یہ بھی کافر ہے, یہ بھی کافر ہے, صرف جھوٹ بول رہا ہے, اپنے آپ کو مسلمان کہہ رہا ہے. آپ صلی اللہ علیہ وسلم نے اعلان تو نہیں کیا تھا نا, صرف حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ کو بتایا تھا کہ بھئی یہ لوگ جو ہیں وہ منافق ہیں, اور کسی کو نہیں بتایا تھا. نبی علیہ الصلوۃ والسلام کے پھر کچھ عملوں سے پتہ لگتا تھا کہ بھئی فلانا شخص جو ہے وہ منافق ہے, یا کچھ قریبی صحابہ کو اندازہ ہو جاتا تھا کہ یہ شخص جو ہے نا یہ منافق ہی ہو سکتا ہے, یہ مسلمان ہی ہو سکتا, لیکن باقی لوگوں کو نہیں پتا ہوتا تھا, ٹھیک ہے. تو یہ لوگ ظاہری اطاعت احکام کی بنا پر مسلم کہلاتے تھے مگر دل میں ایمان نہ ہونے کے سبب مومن نہیں تھے. واللہ سبحانہ وتعالی اعلم. ٹھیک ہے, اس پیراگراف کے بارے میں اگر کسی کو کوئی سوال ہو جو ابھی ہم نے پڑھا, ٹھیک ہے, صرف اس کے بارے میں اگر کوئی کچھ پوچھنا چاہ رہے ہو تو پوچھ لیں, ورنہ پھر ہم آگے کی جو ڈسکشن ہیں وہ کرنی تھی اس سے ریلیٹڈ ڈسکشنز. اچھا, چلیں, اگر کوئی سوال نہیں ہے تو پھر ہم نے آپ کو جو ڈاکیومنٹ بھیجا ہے نا, تو یہ اس میں سے تھوڑا کچھ پڑھنا ہے, یعنی ساری چیزیں تو آپ کے سامنے ہم نہیں پڑھ سکتے, بیکاز اچھا خاصا یہ تفصیلی بیان ہے اور اس کو سمجھانا جو ہے وہ اس کے لیے کافی وقت چاہیے ہوگا, اور ہر ایک جو ہے وہ اس لیول پر بھی نہیں ہے کہ ساری بار اس کو سمجھ سکے, تو اس وجہ سے اس کی تفصیل تو انشاءاللہ ہم کسی اور کلاس میں جو اس گریڈ میں ہیں, اس لیول میں ہیں, تو ان کو الگ سے انشاءاللہ ڈسکس کر لیں گے. آپ لوگوں کے سامنے ان میں سے چند چیزیں خالی ڈسکس کرنی ہیں. یہ ہے کیا ڈاکیومنٹ؟ حدیث مبارکہ کی ایک بڑی کتاب ہے مشکات المصابیح. مشکات المصابیح میں جو اس کے مؤلف ہیں انہوں نے صحیح بخاری, صحیح مسلم, صحیح سنن ابی داؤد, سنن ترمذی, یہ جو حدیث کی صحیح کتابیں ہیں نا, ان میں سے انہوں نے سلیکٹڈ حدیثیں جمع کری ہیں مشکات المصابیح کے اندر, ٹھیک ہے. تو مشکات المصابیح کی ایک مولانا صاحب نے تشریح لکھی جس کا نام ہے توضیحات, کئی جلدیں ہیں اس کی. تو یہ توضیحات کی جلد اول میں سے کتاب الایمان کے صفحے ہیں, ٹھیک ہے. تو یعنی بالکل شروع میں جہاں پہ کہ انہوں نے ایمان سے متعلق حدیثیں نقل کری ہیں نا, उन हदीसों की ये तशरीह में इन्होंने ये सारी बातें लिखी हैं, किताबुल ईमान, ईमान के अबवाब। ठीक है, तो इसमें से पहले हम आपके सामने थोड़ा सा ईमान की लुगवी तारीफ में से भी थोड़ा सा देखते हैं। ठीक है, ये दूसरे पेज पर है, आपको जो पीडीएफ फाइल भेजी है इसका दूसरा पेज। ईमान के बारे में कहते हैं कि ईमान अमन से माखूज है, जो जिद खौफ है। ठीक है, यानी ईमान का लफ्ज अमन से निकला और अमन खौफ की जिद है, ऑपोजिट है खौफ का। अमना या अमीनू समिया अमीना या अमनु समिया यस्माउ से लाजमी मानी में मुस्तमल होता है, यानी बेखौफ होना। तो ईमान का मतलब होगा बेखौफ होना। किससे बेखौफ होना? अल्लाह ताला से बेखौफ होना, जहन्नुम की आग से बेखौफ होना, ये ईमान कहलाता है। ईमान का लुगवी मानी है ये। ठीक है, अच्छा, इसके बाद हम ईमान की शरी इस्तिलाही तारीफात में थोड़ा सा देखते हैं, जो इसके नीचे ही है बिल्कुल, कि ईमान की इस्तिलाही तारीफात अल्फाज के इख्तलाफात के साथ कुल 6 हैं, अगरचे मफहूम और मर्जा सबका एक ही है। यानी इस्तिलाही तौर पर ईमान की तारीफात जो है ना, वो उलमा ने कुल 6 अंदाज में लिखी है। ठीक है, मफहूम सबका एक ही है, ताहम कुछ फवायद तअद्दुद तारीफात में हैं, यानी कुछ फ़ायदे भी हैं। अगर आप इन पूरे 6 के 6 तारीफात को पढ़ लें, तो इस वजह से इन्होंने 6 की 6 तारीफात यहाँ पर नकल कर दी हैं, अगरचे कह रहे हैं कि एक भी काफ़ी है इनमें। ठीक है, कोई एक तारीफ भी अगर आप पढ़ लें ना, तो वो भी काफ़ी है, लेकिन उम्मीद है कि अगर आप सारी तारीफात को पढ़ेंगे तो आपको फ़ायदा होगा। तो वो तो फिर आप अपने टाइम पे बाद में पढ़ लीजिएगा, लेकिन अभी जो है वो मुझे इसमें से सिर्फ एक ही डिस्कस करनी है, क्योंकि इसके बाद हमने दरअसल असल टॉपिक पर आना है। तो इसमें से जो एक हमने पढ़नी है ना, वो इस पेज के सबसे आखिर में है, यानी तीसरे पेज, पेज नंबर 122, पेज नंबर 122 के आखिर में अल्लामा शाह अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह ने जो ईमान की तारीफ करी है, वो ये क्या है? तस्दीक नबी बिमा जा बिहन नबी बिल एतमाद अल नबी। ठीक है, अच्छा, एक्चुअली हाँ ठीक है, ये इसकी इसका तर्जुमा कर लेते हैं कि हज़रत अलामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह ने फरमाया कि ईमान क्या है, कि नबी अलैहिस्सलाम जो चीज़ें लेकर के आए उनकी तस्दीक करना, नबी अलैहिस्सलाम के ऊपर एतमाद करते हुए। ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम की बात पर एतमाद करते हुए उन सब बातों की तस्दीक करना कि जो आप सल्लल्लाहु अलैहि वसल्लम लेकर आए, यानी जो उन्होंने हमें बताई। तो लिखते हैं कि इस तारीफ से ये फ़ायदा हासिल हुआ कि जो लोग अकल के जोर और अकली दलाइल से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तस्दीक करते हैं, वो मुसलमान नहीं हो सकते हैं। ठीक है, यानी वो पहले मुसलमान नहीं थे। ठीक है, लेकिन अकली दलाइल कुछ उन्होंने कुरान पढ़ करके उनको कुछ अकली दलाइल मिल गए, या हदीस सुन करके उनको कुछ अकली दलाइल मिल गए, तो उसकी बुनियाद पर कहते हैं कि हाँ, ये दलाइल जो है ना, ये हमें समझ में आते हैं, तो इस वजह से ना हम मुसलमान हैं। ठीक है, तो वो मुसलमान नहीं हो सकते, अकली दलाइल की बुनियाद पर वो मुसलमान नहीं हो सकते। ठीक है, मुसलमान उस वक्त होंगे कि जब वो नबी अलैहिस्सलाम की बातों के ऊपर यानी एतमाद करेंगे और कहेंगे कि हाँ, हम मुसलमान हो गए। ठीक है, अलबत्ता अगर कोई पहले से मुसलमान है, यानी नबी अलैहिस्सलाम की बातों पर एतमाद करता है, दलाइल नहीं है उसके पास, लेकिन वो एतमाद करता है आप सल्लल्लाहु अलैहि वसल्लम की बातों के ऊपर, ठीक है, तो ऐसा शख्स जो है ना, वो अगर नबी अलैहिस्सलाम की बातों को अकल की बुनियाद पर भी तस्लीम करे, ठीक है, कि हाँ वाकई ये अल्लाह ताला की आयात हैं और इसके अंदर ये निशानियां हैं। मिसाल के तौर पर जैसे हम कुरान पढ़ते हैं, ठीक है, तो कुरान के अंदर साइंटिफिक मिरेकल्स वगैरह भी बहुत सारे मिलते हैं, और बहुत सारी इसके अलावा ऐसी चीज़ें मिलती हैं जो कि अकल को समझ में आती हैं। ठीक है, तो उनका इकरार करना ये ईमान के मुनाफी नहीं है, बल्कि इससे जो है वो ईमान मजीद मजबूत होता है। ठीक है, पहले से इकरार किया हुआ है, फिर अकली दलाइल से जो है वो खुश हो रहे हैं कि हाँ देखो वाकई हमारे कुरान के अंदर कितनी अच्छी अच्छी बातें हैं, कितनी सच्ची बात है। तो ये हमारे ईमान की खिलाफ वर्जी नहीं करता ये बात, ठीक है। तो इससे जो है ना खाली आपका ईमान मजीद मजबूत हो रहा है, ठीक है। तो इस ये यहाँ पर ये नहीं कह रहे, यहाँ पर ये कह रहे हैं कि कोई शख्स काफिर है और वो सिर्फ अकली दलाइल की बुनियाद पर जो है ना वो मुसलमान होता है, वरना उसको एतमाद नहीं है आप सल्लल्लाहु अलैहि वसल्लम की बातों के ऊपर, ठीक है। तो इससे क्या होगा कि वो मुसलमान नहीं कहलाएगा, क्यों? इसलिए कि अकली दलाइल की बुनियाद पर वो सिर्फ उन्हीं बात का इकरार करेगा, उन्हीं बातों का इकरार करेगा जो कि उसकी अकल को समझ में आ रही है, ठीक है, जिनके ऊपर उसकी अकल कन्विंस्ड है। तो जिन पर कन्विंस्ड है उन बातों का तो उसने इकरार कर दिया, लेकिन बहुत सारी ऐसी बातें भी फिर उसको मिल सकती हैं कि जिनके ऊपर उसकी अकल मुतमईन नहीं हो रही है, ठीक है। तो जिन पर उसकी अकल मुतमईन नहीं हो रही तो अब उन बातों को वो क्यों मानेगा, हालांकि वो तो अकल की बुनियाद पर खाली बातों को मानता है, तो एतमाद तो उसको है ही नहीं। तो ऐसा शख्स मुसलमान नहीं हो सकता, क्योंकि ऐसा शख्स जो है ना वो पार्शली इकरार कर रहा है, पार्शली जुजी तौर पर इकरार कर रहा है, सिर्फ उन बातों का इकरार कर रहा है जो उसकी अकल को समझ में आ रही है, ठीक है। तो बाकी चीजों का तो ये इनकार करेगा, दिल के अंदर तो इसको इत्मीनान नहीं होगा ना बाकी चीजों के ऊपर, जैसे कि तकदीर का मामला, ठीक है। तकदीर का मामला एक ऐसा मामला है जो कि समझ में ही नहीं आता, ठीक है। तो कोई शख्स कहे कि नहीं मैं तो नहीं मानता इस तकदीर को, तकदीर वकदीर कोई चीज नहीं है और ये सब जो है ना वो बनाई हुई बातें हैं, मैं जो हूं वो बाकी बातों को मानता हूँ, तकदीर को नहीं मानता, क्योंकि बाकी बातें मेरी अकल में समझ में आती हैं और तकदीर मेरे अकल में नहीं आती। ऐसा शख्स मोमिन नहीं हो सकता, ठीक है, ना मोमिन हो सकता है और ना ही वैसा शख्स मुसलमान कहला सकता है, ठीक है। तो ये एक सेटल सा फर्क है, उम्मीद है कि आपको समझ में आया होगा, और अगर नहीं आया तो प्लीज पूछ लीजिए, ठीक है। पहले से मोमिन होना और बाद में अकली दलाइल की बुनियाद पर यकीन हासिल होना, ये बहुत अच्छी बात है, लेकिन सिर्फ अकली दलाइल की बुनियाद पर कुछ बातों को मान लेना जो आपकी अकल में आ रही हैं और बाकी को नहीं मानना जो आपकी अकल में नहीं आ रही है, ये मोमिन नहीं होता, ठीक है। शेख अब्दुल कादिर जिलानी, मिर्जा मजहर जाने जाना और काजी सनाउल्ला पानीपति रहमतुल्लाह अलैह ईमान की तारीफ में फरमाते हैं कि ईमान की एक जाहिरी सूरत है और एक उसकी हकीकत और बातनी सूरत है। जाहिरी सूरत तो ये है कि तस्दीक बिल जनान, अमल बिल अरकान, इकरार इकरार बिल लिसान, ठीक है, कि जुबान से, जनान जो है वो जुबान को कहते हैं, सॉरी नहीं बल्कि वो तो लिसान को कहते हैं, यानी दिल से तस्दीक करना और अरकान के ऊपर अमल करना और जुबान से इकरार करना, ठीक है, ये ईमान की जाहिरी सूरत है, ठीक है। अच्छा, और हकीकत ईमान ये है कि मुक्तज़ाए तबा, मुक्तज़ाए शरा के ताबे हो जाए, ठीक है, यानी तबीयत जो इंसान की चाहती है ना वो अल्लाह की शरीयत के मुताबिक हो जाए, जिसको हम बार बार समझाते हैं, मशाइख ने क्या लिखा उसको कि मकरूहाते शरईया मकरूहाते तबईया बन जाए, ठीक है, कि जो चीज़ें शरीयत के अंदर मकरूह हैं वो हमें अपनी तबीयत में भी मकरूह लगनी शुरू हो जाए, ठीक है। तो ये हकीकत ईमान है, ठीक है, यानी जाहिरी सूरत ईमान की ये कह रहे हैं, ईमान की जाहिरी सूरत, ठीक है, इस्लाम की जाहिरी सूरत की यहाँ बात नहीं हो रही, यहाँ पर ईमान की जाहिरी सूरत की बात हो रही है कि ईमान की जाहिरी सूरत जो है वो दिल से तस्दीक करना, ठीक है, और अरकान के ऊपर अमल करना और जुबान से इकरार करना, ये तीनों चीजें जो हैं वो ईमान की जाहिरी सूरत है, और हकीकत ईमान ये है कि तबीयत भी जो है ना वो इंसान की शरीयत के मुताबिक हो जाए, ठीक है। तो इससे जो है वो ज्यादा यानी कंफ्यूज ना हो, क्योंकि यहाँ पर जो ये दो अलग अलग बातें कर रहे हैं ना, तो पहली बात जो जाहिरी सूरत जिसको ये कह रहे हैं, तो यहाँ पर जाहिरी सूरत से मुराद जो है वो सिर्फ आमाल नहीं है, बल्कि यहाँ जाहिरी सूरत के अंदर वो पूरा का पूरा ईमान, जो जिसको नस्से ईमान कहेंगे, नफ्से ईमान, ठीक है, ईमान का जो मिनिमम फॉर्म है ना वो बयान कर रहे हैं जाहिरी सूरत के तौर पर, ठीक है, कि भाई जो ये तीन काम करे, तस्दीकुम बिल जिनान, अमल बिल अरकान, इकरारुम बिल लिसान, तो ये शख्स मोमिन हो गया, ठीक है, मोमिन हो गया। लेकिन मोमिन कामिल कब बनेगा, आला दर्जे का मोमिन कब बनेगा, اعلیٰ درجے کا مومن اس وقت بنے گا جب اس کو حقیقت ایمان حاصل ہو جائے گی. اور حقیقت ایمان کیا ہے؟ کہ اس کا طبیعت کی جو تقاضے ہیں وہ شریعت کے تقاضے کے مطابق ہو جائیں. ٹھیک ہے, تو بس یہ ایک ڈیفرنٹ انداز میں انہوں نے بات کری ہے کہ ایمان یعنی نفس ایمان اور ایمان کامل میں فرق انہوں نے بتایا یہاں پر صرف. ٹھیک ہے, شیخ عبد القادر جیلانی اور مولانا حضرت مظہر جان جان رحمۃ اللہ علیہ وغیرہ نے, کیونکہ یہ جو تینوں بزرگ ہیں نا, یہ تزکیہ نفس کے لائن میں ان کا بہت بڑا نام ہے. حضرت علامہ شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ, یہ قادری سلسلے کے آپ کو پتہ ہے کہ سب سے بڑے شیخ کہلاتے ہیں, اور حضرت مرزا جان جان رحمۃ اللہ علیہ نقشبندیہ سلسلے کے بہت بڑے شیخ کہلاتے ہیں. تو چونکہ ان کا تو کام ہی جو ہے وہ ایمان کی اندر زیادہ سے زیادہ بہتری پیدا کرنا تھا, تو اس وجہ سے انہوں نے اس انداز میں ڈیفائن کیا ہے. اب اس کے بعد امام محمد رحمۃ اللہ علیہ کی ایمان کی تعریف بھی پڑھ لیتے ہیں کہ انہوں نے فرمایا, تصدیق النبی بما جاء به مع تبرع عن جميع ما سواه. تو ابھی یہ ذرا کمپلیکیٹڈ ہو جائے گا تو اس کو ایکچولی اسکپ کر دیتے ہیں. اس کے بعد جو انہوں نے ایمان کی چند اقسام لکھی ہیں نا, وہ بھی پڑھ لیتے ہیں کہ ایمان مطبوع. ایمان مطبوع کیا ہوتا ہے؟ کہ یہ فرشتوں کا ایمان ہے, گویا یہ مہر شدہ ایمان ہے, اس میں کوئی فرق نہیں آ سکتا اور نہ کوئی تبدیلی آ سکتی ہے. یعنی فرشتوں کا بھی کو بھی ایمان حاصل ہے نا, تو اس ایمان کو ایمان مطبوع کہتے ہیں. ٹھیک ہے, کہ یہ مہر شدہ ہے, اس کے اندر کوئی تبدیلی نہیں آ سکتی, اس لیے کہ فرشتے جو ہیں وہ ان کو اللہ تعالیٰ نے کوئی اختیار دیا نہیں ہے کہ وہ کفر بھی کر سکیں, ایسا تو ہے ہی نہیں, تو وہ تو کفر کر ہی نہیں سکتے. تو اس وجہ سے ان کا ایمان جو ہے وہ ایک الگ قسم کا ایمان ہے, ایمان مطبوع. ایمان معصوم یہ دوسرے درجے کا, یہ دوسرے طرح کا ایمان ہے, یعنی یہ ایمان جو ہے وہ کفر سے محفوظ ہے. یہ ایمان انبیاء کرام کا ایمان ہوتا ہے. ٹھیک ہے, اس لیے کہ انبیاء کرام جو ہیں وہ اگرچہ فرشتے نہیں ہیں, انسان ہیں, لیکن انبیاء بھی جو ہیں وہ اللہ تعالیٰ کی طرف سے محفوظ ہوتے ہیں کفر سے. ٹھیک ہے, تو ان کا ایمان جو ہے وہ ایمان معصوم کہلاتا ہے. پھر ایمان مقبول, یعنی ایسا ایمان جو کہ اللہ تعالیٰ کے ہاں قبول ہوتا ہے, یہ عام مومنین کا ایمان ہوتا ہے. ٹھیک ہے, جس میں ہم آپ سارے کے سارے آ جاتے ہیں. ٹھیک ہے, تو یہ ایمان مقبول کہلاتا ہے جو کہ مسلمانوں کا ایمان ہوتا ہے. ایمان موقوف, ٹھیک ہے, یعنی ڈیپینڈنٹ ایمان, ابھی رکا ہوا ہے یہ ایمان, ابھی ایمان آیا نہیں ہے بلکہ موقوف ہے کسی بات پر. تو یہ ایمان کس کا ایمان ہوتا ہے؟ یہ اہل زیغ و بطلان و اہل بدعت کا ایمان ہے. ٹھیک ہے, یعنی جو باطل عقائد رکھنے والے لوگ ہوتے ہیں, جن کے دلوں کے اندر زیغ کہتے ہیں زنگ کو, یا روحانی بیماریاں شدید درجے کی ہوتی ہیں, یا بدعت پہ عمل کرتے ہیں. ٹھیک ہے, یعنی عقیدے کی بدعت میں جو مبتلا ہوتے ہیں, تو ان لوگوں کا جو ایمان ہوتا ہے نا, یہ ایمان موقوف کہلاتا ہے. کیونکہ ہو سکتا ہے کہ وہ بدعت سے توبہ کریں اور ایمان کی طرف لوٹ آئیں. ٹھیک ہے, تو ان کا ایمان ایمان موقوف کہلاتا ہے, کیونکہ اس کے اندر عقیدے کے لیول پر بدعتیں شامل ہوتی ہیں. تو جب تک یہ اس سے توبہ نہیں کریں گے, اس وقت تک یہ ایمان مقبول میں داخل نہیں ہو سکتے. ٹھیک ہے, پھر اس کے بعد ایمان مردود, یہ منافقین کا ایمان ہوتا ہے جو نامقبول و مردود ہے. ٹھیک ہے, کیونکہ یہ صرف ظاہری ایمان ہوتا ہے اور باطنی ایمان اس کے اندر بالکل بھی نہیں ہوتا, تو یہ اللہ تعالیٰ کے ہاں مردود ہے کہ اس کو اللہ تعالیٰ بالکل بھی ایکسیپٹ نہیں کرتے. ٹھیک ہے, تو ایمان موقوف الگ چیز ہے, ایمان مردود الگ چیز ہے, ایمان مقبول الگ چیز ہے. تو یہ تو کچھ ایمان کی تفصیلات تھیں. ان کو کوئی ایسا بہت زیادہ آپ کو سمجھنے کی کوشش کرنے کی ضرورت نہیں ہے, بیکاز یہ ہمیں آلریڈی معلوم ہے یہ ساری چیزیں. ٹھیک ہے نا بھائی, ظاہر سی بات ہے کوئی اگر یعنی عقیدہ اس کا خراب ہے تو وہ توبہ کر لے گا تو وہ ایمان والا بن جائے گا, یہ ہمیں پہلے سے بات پتہ ہے. ٹھیک ہے, اور ایمان مردود کا بھی ہمیں پہلے سے پتہ ہے کہ یہ جو منافق ہوتے ہیں تو ان کا ایمان اللہ تعالیٰ کے یہاں قبول نہیں ہے. ایمان مقبول کا بھی ہمیں پتہ ہے. اولیاء اللہ کا ایمان کس درجے میں ہے؟ اولیاء اللہ کا ایمان جو ہے وہ ایمان مقبول میں آتا ہے. ٹھیک ہے, اس لیے کہ ہر ایمان والا, ٹھیک ہے, وہ اللہ تعالیٰ کا ولی ہوتا ہے. ٹھیک ہے, بس درجے کا فرق ہوتا ہے کہ کوئی جو ہے وہ بہت ہی کم درجے کا دوست ہوتا ہے اور کوئی بہت زیادہ درجے کا دوست ہوتا ہے. ٹھیک ہے, تو ولی کا مطلب دوست ہی ہوتا ہے نا. तो दोस्ती तो फिर आप किसी से थोड़ी देर के लिए मुलाकात करें और उससे थोड़ी बातचीत शुरू हो जाए तो आप कह सकते हैं कि हाँ भाई इनसे मेरी दोस्ती हो गई। लेकिन थोड़ी देर की दोस्ती जो है वो आला दर्जे की दोस्ती नहीं है। लेकिन अगर आप मिलते रहें मिलते रहें मिलते रहें और फिर जो है वो गिफ्ट्स एक्सचेंज करना शुरू कर दें, फिर उसके बाद जो है वो घर में दावत देना शुरू कर दें, है माशाल्लाह कितने सारे लोग अल्लाह ताला के घर में दावत के ऊपर पहुंचे हुए हैं हज के लिए, ठीक है, तो घर में दावतें होनी शुरू हो जाए तो फिर आपकी दोस्ती जो है वो बढ़ती चली जाएगी बढ़ती चली जाएगी बढ़ती चली जाएगी। यही फर्क है एक आम ईमान वाले में और एक कामिल दर्जे के वली के अंदर, ठीक है। तो सारे के सारे जो है ना वो ईमान मकबूल के अंदर ही आते हैं। अब जो है ना बहुत इंपॉर्टेंट चीज कुफर की हकीकत और अकसाम, ये बहुत अहम तरीन डिस्कशन है, ठीक है। तो वो कैसे, तो फरमाते हैं कि कुफर चूंकि ईमान का मुकाबल और जिद है, ऑपोजिट है ये ईमान का, इसलिए इसकी वजाहत भी जरूरी है, ठीक है। क्यों, इसलिए कि उसूल है वबे जिद देहा तत्मीनुल अशिया, ठीक है, कि जिद से जो है ना वो चीजों की पहचान हासिल होती है। एक बल्कि इस उसूल के, ये तो उसूल मैंने खुद भी ज्यादा नहीं पढ़ा, लेकिन एक और भी उसूल है जो कि आपके सामने पहले भी बात हुई है कि अल अशियाउ यारिफू बे अज़दादिहा, कि चीजें जो है ना वो अपने जिद से पहचानी जाती हैं, ठीक है। कोई भी चीज आप उसको देख करके पहचानते तो हैं कि हाँ भाई ये इस चीज का ये नाम है, लेकिन उसकी हकीकत आपको उस वक्त तक समझ में नहीं आती जब तक आप उसकी किसी ऑपोजिट चीज को ना देखें। सबसे बड़ी मिसाल इसमें हम देते हैं कि दिन, ठीक है जी, बिल्कुल, रोशनी और अंधेरा, ठीक है। तो दिन की हकीकत आपको उस वक्त तक कामिल तौर पर नसीब नहीं हो सकती जब तक आप रात को ना देख लें। रात को देखेंगे तब हकीकत में समझ में आएगा कि दिन क्या चीज थी, उसकी क्या अहमियत थी हमारी जिंदगी के अंदर, ठीक है, उससे हमें क्या फायदे हासिल हो रहे थे। अगर सिर्फ दिन ही दिन रहता, ठीक है ना, रात आती ही नहीं, तो हमें दिन की सही हकीकत जो है वो समझ में नहीं आती, ठीक है। तो अल अशियाउ यारिफू बे अज़दादिहा, कि चीजें जो है वो अपनी जिद से समझ में आती हैं। तो इसी तरह से ईमान को समझने के लिए कुफर को भी समझना जरूरी है, ठीक है। तो ईमान की तारीफ में बयान फरमाया कि वल कुफरु तकजीबुन नबी फी शैइन बिम्मा जा अभी, कि कुफर क्या है, नबी अलैहिस्सलाम जो चीजें लेकर के आए हैं उनकी तकजीब करना, उनको झूठा कहना, ये कुफर है, ठीक है। एक मुख्तसर तारीफ कुफार की ये भी है कि अल्लजीना सतरुल हक्का इनादन, यानी जिन्होंने इनाद की वजह से हक को छुपाया, दुश्मनी की वजह से जो हक को छुपाते हैं, इकरार नहीं करते हक का, ये काफिर हैं। तो ये काफिरों की तारीफ लिखी, ये बात पहले लिखी जा चुकी है कि इस्लाम लाने के लिए जरूरी है कि पूरे इस्लाम के सारे अहकाम का आदमी इकरार और तस्दीक करे, ठीक है। उस वक्त तक ईमान नहीं ला सकता जबकि हर चीज की तस्दीक ना करे, जैसे कि अभी हमने बताया ना कि जो चीजें अकल में आ रही हैं उनकी तस्दीक कर रहा है, लेकिन जो अकल में नहीं आ रही उनकी तस्दीक नहीं कर रहा, ये शख्स मुसलमान नहीं है, ठीक है। जैसे मिसाल के तौर पर अभी अभी एक मिसाल तो आपको दे चुके हैं, दूसरी मिसाल ये कि जी कुर्बानी क्यों करते हैं, राइट, कुर्बानी करने से जो है वो क्या फायदा होता है जी, इतना जो है वो खून भी बहाते हैं और सड़कें भी गंदी होती हैं और पैसे भी जाया होते हैं और काम का नुकसान होता है लोगों के, तो कुर्बानी क्यों करते हैं, ये तो मेरे अकल में नहीं आ रही बात, ठीक है। तो इसको जो है ना यानी किसी भी चीज का इनकार कर दे जो कि शायर इस्लाम में से है और फराइज में से है, तो वो मुसलमान नहीं हो सकता। किसी एक चीज का भी इनकार कर देने से, यानी ईमान लाने के लिए हर चीजों का इकरार करना और तस्दीक करना लाजमी है, लेकिन काफिर हो जाने के लिए सिर्फ इतना ही काफी है कि जरूरियात दीन में से किसी एक हुक्म का इनकार कर दिया जाए, ठीक है। सबका इनकार करना जरूरी नहीं है, एक हुक्म का इनकार कर देना वो इंसान को काफिर बना देता है। इससे अवामुन नास के इस नजरिए की तर्दीद हो जाती है जो समझते हैं कि एक दो हुक्मों के इनकार से कुछ भी नहीं होता, ठीक है ना। ये बड़ा कॉमन हमारे यहाँ एक जहन में आया हुआ लोगों के कि जी नो वन इज परफेक्ट, ठीक है, कोई परफेक्ट तो नहीं है ना, तो इस वजह से 100% चीज़ों का इकरार नहीं कर रहा, 95% चीज़ों का इकरार कर रहा है, 98% चीज़ों का इकरार कर रहा है। तो कोई परफेक्ट तो नहीं है, परफेक्ट तो वो होगा कि 100% चीज़ों का इकरार करे। तो भाई नो वन इज़ परफेक्ट, तो इस वजह से एक दो चीज़ों का इनकार कर देना जो है ना, उससे कोई फर्क नहीं पड़ता। आप यकीन करें, अभी मेरी किसी से मुलाकात हुई यहाँ रियासत हाय मुतहद्दा अमेरिका के अंदर, जो कि हमारे लिए नाउज बिल्ला जन्नत है, ठीक है, यहाँ पर तो हर चीज़ बड़ी अच्छी होती है ना। तो ईमान का क्या बनता है इधर, वो तो फिर अल्लाह ही जानता है कि हमारे ईमान के इधर आके क्या बनता है। बहरहाल एक साहब जो है वो ये कहने लगे कि किसी की बड़ी तारीफ कर रहे थे, किसी ऐसे शख्स की तारीफ कर रहे थे जो कि नाम का मुसलमान है, लेकिन उसने कुछ बहुत ही गलत बातें कही हैं, ठीक है ना। तो मैंने उनको ज़रा टोका उस बात के ऊपर कि भाई आप उनकी मुसलमान होने के नाते जो तारीफ कर रहे हैं ना, तो उन्होंने तो इस तरह की बातें करी हैं, ठीक है, जो कि बिल्कुल ही जो है वो नाऊज़ बिल्ला यानी बुनियाद के ख़िलाफ़ हैं, ठीक है, ज़रूरियात दीन के ख़िलाफ़ हैं। तो उसके ऊपर उन्होंने यही जवाब दिया मुझे, क्या जवाब दिया, नो वन इज़ परफेक्ट, ठीक है, कि कोई परफेक्ट नहीं है। तो उन्होंने अगर इस तरह की दो चार गलत बातें कह दी हैं तो क्या हो गया, ठीक है, बिकॉज नो वन इज़ परफेक्ट। पहले तो मैं ज़रा ना हक्का बक्का सा रह गया कि ये क्या कह रहा है, ठीक है, मैं खुद क्या समझाऊँ, कैसे समझाऊँ। फिर अल्लाह ताला ने मदद फरमाई, तो फिर मैंने उसको कहा कि भाई साहब ये जो नो वन इज़ परफेक्ट वाला जुमला है ना, ये आमाल पर अप्लाई होता है, ठीक है, आमाल पर, कि हम में से कोई भी परफेक्ट नहीं है, हम में से किसी के आमाल परफेक्ट नहीं है, सबसे गलतियां हो जाती हैं, सबसे गुनाह हो जाते हैं, कुल्लु बनी आदम खताउन, राइट, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हर आदम की औलाद जो है वो खताकार है, गुनाहगार है, ठीक है। तो क्या मतलब, आमाल के एतबार से, अकीदे के एतबार से नहीं, अकीदे में आप ये नहीं कह सकते कि नो वन इज परफेक्ट, तो क्या हो गया अगर उसने दो चार बातों का इनकार कर दिया, नहीं, अकीदे का मामला नहीं है ये। अकीदे में क्या है, अगर दो चार बातों का इनकार कर दिया, काफिर हो गया वो, राइट, ईमान वाला रहा ही नहीं, चाहे उसका नाम कितना ही मुसलमान वाला क्यों ना हो, और कितने ही जो है वो मुसलमानों के सपोर्ट में जो है वो नारे क्यों ना लगाता हो, ठीक है, मुसलमानों के कॉज के बारे में कि जी बर्मा में मुसलमानों पर जुल्म हो रहा है, और फलस्तीन में मुसलमानों पर जुल्म हो रहा है, और फलानी जगह पर मुसलमानों में जुल्म हो रहा है, तो उसके नारे लगाने से क्या होता है, वो बंदा तो काफिर हो गया अगर उसने ज़रूरियात दीन का इनकार कर दिया, ठीक है। तो ये जो हम बातें पढ़ रहे हैं ना अभी, ये ऐसी आपको किताबें नहीं पढ़ा रहे हम, यानी जो जिन मसलों से उम्मत इस वक्त गुजर रही है, प्रैक्टिकली हम चीज़ों को डिस्कस कर रहे हैं, ठीक है। लोग इस तरह की गलत फहमी में मुब्तला हो करके अपने ईमान से हाथ धो रहे हैं, राइट, ईमान से हाथ धो रहे हैं, तो इस वजह से इन बातों को हम ऐसी खामखा में आपको नहीं पढ़ा रहे। तो फरमाया कि काफिर हो जाने के लिए सिर्फ इतना ही काफ़ी है कि ज़रूरियात दीन में से किसी एक हुक्म का इनकार कर दिया जाए। इससे अवामुन्नास के इस नज़रिए की तर्दीद हो जाती है, जो समझते हैं कि एक दो हुक्मों के इनकार से कुछ भी नहीं होता। हम तो कलमा भी पढ़ते हैं, नमाज भी पढ़ते हैं, जैसे कि आजकल ख़ास तौर पर बहुत एक डिस्कशन चली हुई है, अब उसकी हकीकत क्या है वो हम नहीं कह रहे, ठीक है, लेकिन डिस्कशन तो चली हुई है ना कि जी कादियानी जो हैं वो अपने आप को मुसलमान कहते हैं और मस्जिद में आके नमाज भी पढ़ लेते हैं, कलमा भी पढ़ते हैं, ठीक है, नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह का रसूल भी मानते हैं, किस बात का इनकार करते हैं, बज़ाहिर सिर्फ एक बात का इनकार करते हैं, ठीक है ना, कि नबी सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी नहीं है, बाकी सारी बातों का इकरार करते हैं, ठीक है। तो क्या एक बात का इनकार करने से वो मुसलमान रहते हैं कि नहीं रहते हैं? नहीं, वो मुसलमान नहीं रहते, वो काफिर हो जाते हैं, इसलिए कि खत्म नबूवत जो है ये ज़रूरियात दीन में से है, ठीक है। अच्छा, तो ये लोग कहते हैं ना कि जी हम तो कलमा भी पढ़ते हैं, नमाज भी पढ़ते हैं, तो काफिर तो वो होगा जो पूरी शरीयत के एक एक जुज का इनकार करे और इस्लाम से भाग जाए, ठीक है, ये अवामुन्नास में एक जनरल कॉन्सेप्ट बना हुआ है, लेकिन ये हर अवामुन्नास में नहीं है, सारे अवामुन्नास में ये कॉन्सेप्ट नहीं है, बल्कि ये उन अवामुन्नास में होता है कि जो कि उलमा से जुड़ करके नहीं रहते हैं, उलमा से पूछ कर नहीं चलते हैं ना, ये उन अवामुन्नास के अंदर इस तरह के फिर बातें शैतान डाल देता है, ठीक है। अब यहाँ पर कुफर की चंद अकसाम भी उलमा ने बयान की हैं, इन अकसाम को ज़रूरी समझना है। पहली किस्म होती है कुफर इनकार, इसकी क्या तारीफ है, جو شخص دل اور زبان سے شدت کے ساتھ اسلام کا انکار کرتا ہے یہ کفر انکار ہے، اسی پر عام کفار ہے، ٹھیک ہے، جن کو ہم کافر کہتے ہیں، نان مسلم سمجھتے ہیں۔ تو یہ نان مسلم کیوں ہوتے ہیں؟ کیونکہ زبان اور دل سے یہ شدت کے ساتھ، بڑی سختی کے ساتھ اسلام کا انکار کرتے ہیں، ٹھیک ہے، اس کو کفر انکار کہا جاتا ہے۔ اس کے بعد ہے کفر جحود، وہ یہ ہے کہ دل سے دین حق کو سچا سمجھتا ہے۔ یہاں سے وہ باتیں شروع ہو رہی ہیں جن کا ہم سے تعلق ہے، ہمارے ایمان کی حفاظت، ہماری اولاد کی ایمان کی حفاظت کے ساتھ جن باتوں کا تعلق ہے نا، وہ یہاں سے شروع ہوتی ہیں، ٹھیک ہے۔ تو کفر جہود کیا ہوتا ہے؟ وہ یہ کہ دل سے دین حق کو سچا سمجھتا ہے، اس کی حقانیت کا قائل ہے، لیکن زبان سے اقرار نہیں کرتا بلکہ انکار کرتا ہے، ٹھیک ہے، زبان سے اقرار نہیں کرتا بلکہ انکار کرتا ہے، یعنی خوب جانتا ہے۔ کیا مطلب کیا خوب جانتا ہے؟ خوب جانتا ہے کہ نبی صلی اللہ علیہ وسلم سچ کہہ رہے ہیں، ٹھیک ہے، لیکن مانتا نہیں ہے، زبان سے اقرار نہیں کرتا اور آپ صلی اللہ علیہ وسلم کی اطاعت اختیار نہیں کرتا۔ دل سے مانتا ہے کہ نبی صلی اللہ علیہ وسلم سچ کہہ رہے ہیں، ٹھیک ہے، لیکن زبان سے اقرار نہیں کرتا، آپ صلی اللہ علیہ وسلم کی اطاعت میں اپنے آپ کو نہیں جھکاتا، تو یہ کافر ہوتا ہے۔ یہ کیا ہوتا ہے؟ یہ کافر ہوتا ہے، دل سے ماننے سے، یہ دل سے ماننے سے یا جاننے سے یہ مسلمان نہیں بن جاتا، ٹھیک ہے۔ اور اس کی مثال کیا ہے؟ مثال سے کوئی انکار نہیں کر سکتا، اگر مثال نہ ہوتی ہے نا تو پھر شاید ہماری بات سمجھ میں نہ آتی۔ مثال کیا ہے؟ ابلیس کی مثال، ٹھیک ہے، ابلیس کو سب پتا ہے، جیسے کہ آپ نے سنا ہوگا کہ ابلیس عالم ہے، عارف ہے، اس کو عرفان بھی حاصل ہے، اس کو علم بھی حاصل ہے، لیکن وہ مسلمان نہیں ہے بلکہ وہ کافر ہے، کیونکہ سب کچھ جاننے کے باوجود وہ مانتا نہیں ہے، ٹھیک ہے، یعنی اقرار نہیں کرتا اور اطاعت نہیں کرتا، تو وہ کافر ہے۔ اسی طرح یہودی، ٹھیک ہے، یہودیوں کے بارے میں قرآن گواہ ہے کہ فرماتا ہے کہ یہ نبی علیہ الصلوۃ والسلام آپ کو ایسے پہچانتے ہیں جیسے اپنے بیٹوں کو پہچانتے ہیں، یعنی ان کو اس بات میں کوئی شک نہیں ہے کہ آپ صلی اللہ علیہ وسلم اللہ کے نبی ہیں، اللہ کے رسول ہیں، لیکن مانتے نہیں ہیں اس بات کو، اقرار نہیں کرتے، ٹھیک ہے، تو یہ کافر ہیں، اور ان کو، اس کفر کو کفر جہود کہا جاتا ہے۔ اب یہ ہمارے اوپر کیسے اپلائی ہوتا ہے؟ کیونکہ ہمارا تو یہ معاملہ نہیں ہے کہ ہم زبان سے اقرار نہیں کر رہے، ہم تو زبان سے بھی اقرار کر رہے ہیں، ٹھیک ہے، لیکن ہم بھی یہ ایسے اپلائی ہوتا ہے کہ ہم کبھی جو ہے نا وہ ایسے شخص کو جو کہ زبان سے اقرار نہیں کرتا، ہم کہنا شروع کر دیتے ہیں کہ نہیں کوئی بات نہیں، یہ بھی تو مسلمان ہی ہے، دل میں جھانک کے دیکھیں تو پتا چلے گا کہ یہ بھی مسلمان ہے۔ بھائی دل میں جھانک کے دیکھنے کی کوئی ضرورت ہی نہیں ہے آپ کو، ٹھیک ہے نا، نیتوں کو دیکھنے کی کوئی ضرورت ہی نہیں ہے یہاں پہ، بلکہ یہ ایک الگ ڈسکشن ہے جو کہ ہم نے انشاءاللہ اس کے بعد کرنی ہے، ٹھیک ہے، نیتوں کی بات نہیں ہو رہی یہاں پر، یہاں پر ہو رہی ہے کہ ظاہر کیا ہے، ظاہر کے بغیر نیتوں کا کوئی اعتبار نہیں ہے، ٹھیک ہے۔ تو یہ شخص جو ہے وہ جو کہ ظاہر میں اقرار نہیں کرتا، تو یہ شخص کافر ہے، ٹھیک ہے۔ کفر عناد و معاندہ، یہ تیسری قسم کا کفر ہوتا ہے، وہ یہ ہے کہ اسلام کو دل سے بھی سچا جانتا ہے اور زبان سے بھی اقرار کرتا ہے، ٹھیک ہے، دل اور زبان دونوں اس کے شامل ہیں اس کے اندر، لیکن اب یہ ہم پر انفارچونیٹلی اس دور میں پورا کا پورا اپلائی ہوتا ہے، ٹھیک ہے، کہ لیکن دین حق کے علاوہ ادیان باطلہ سے بیزار نہیں ہوتا، ٹھیک ہے، جو دوسرے دین ہیں ان سے بیزاری نہیں اس کے اندر ہے، وہ دوسروں کو بھی صحیح سمجھتا ہے، دوسروں کو بھی اچھا سمجھتا ہے، بڑا اچھا دین ہے جی ان کا، بڑی اچھی اچھی باتیں کرتا ہے۔ مثال کے طور پر ہم جو ہے وہ، ہمیں پتا تو نہیں ہوتا زیادہ، تو ہم جو ہے نا وہ اگر کوئی کافر اچھی اچھی باتیں کرنا شروع کر دے نا، اخلاقیات کی باتیں کرنا شروع کر دے، اور جو ہے وہ بڑی یعنی محبتوں کی باتیں کرنا شروع کر دے نا، تو ہم اس کو کوٹ کرنا شروع کر دیتے ہیں، ٹھیک ہے، اور ہم اس کی جو ہے نا وہ ویڈیوز جو ہیں وہ شیئر کرنا شروع کر دیتے ہیں ایک دوسرے سے، ٹھیک ہے، حالانکہ وہ اپنے کفر کی بنیاد پر وہ باتیں کر رہے ہیں، یہ نہیں کہ وہ بطور انسان کے خالی ایسی باتیں کر رہے ہیں، بلکہ وہ اپنے آپ کو باقاعدہ پریزنٹ کر کے کہ وہ بدھسٹ ہے، ٹھیک ہے نا، بدھزم کے لباس میں وہ یہ باتیں کر رہا ہے، ٹھیک ہے، تو वो बतौर अपने दीन के हिस्से के तौर पर ये बातें कर रहा है, दीन की रिप्रेजेंटेशन कर रहा है इस तरह की प्यार और मोहब्बत वाली बातें करके, ठीक है। तो हमें उनसे बेजारी का इजहार भी करना है, बेजार होना है कि नहीं इनके दीन से मैं ये बातें क्यों लूं, जबकि अल्लाह ताला ने ये सारी बातें मुझे कुरान में समझाई हैं, बताई हैं। नबी अलैहिस्सलाम ने ये सारी अखलाकियात, कामिल अखलाकियात आपके यानी अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम ने हमें बताई हैं। अब हमें किसी बुद्धिस्ट के पास जाने की क्या जरूरत है इन चीजों में, राइट? किसी काफिर, किसी यहूदी, किसी हिंदू के पास जाने की क्या जरूरत है, ठीक है? हम अपने कुरान से, अपने नबी अलैहिस्सलाम की सुन्नत से इन चीजों को लेंगे, ठीक है। तो अपने दिल में उनके लिए बेजारी होना, ठीक है, ये हमारे ईमान का हिस्सा है। तो ये जो लोग हैं ना, अगर कोई ऐसा शख्स हो कि जो कि इस्लाम को दिल से भी सच्चा जानता है और जुबान से भी इकरार करता है, लेकिन दीन हक के अलावा अदियान बातिला से बेजार नहीं होता, बल्कि उनको भी अच्छा समझता है और दीन हक की अतात नहीं करता, ठीक है, यानी नबी रसूलुल्लाह के हुक्मों पर अमल नहीं करता, ठीक है, तो ये शख्स भी काफिर है। इसको कुफ्र इनाद व मुआनिदा कहते हैं। इसकी मिसाल क्या है? हेराकल, हेराक्यूलस जिसको अंग्रेजी में कहते हैं, ठीक है, जो कि ईसाइयों का बादशाह था नबी अलैहिस्सलाम के दौर में, और नबी अलैहिस्सलाम ने जब खतूत लिख करके बादशाहों को इस्लाम की तरफ दावत दी थी तो एक खत हेराकल को भी भेजा था, ठीक है, और हेराकल ने आप के उस खत को पढ़ करके बहुत तारीफें करी थी। पहले तो उसने लोगों को बुलाया था ना, मक्का मुकरमा से अगर कोई यहाँ पर आया हुआ हो तो उनको बुलाओ, मैं उनसे कुछ सवाल करना चाहता हूँ। तो अबू सुफियान वहां पे मौजूद थे, तो अबू सुफियान को उसने अपने दरबार में बुलाया था और फिर उनसे बहुत सारे सवाल किए थे, जिसके के उन्होंने जो जवाब दिए तो इसने इकरार किया कि हाँ ये बिल्कुल ठीक कह रहे हैं, और यहां तक कहा, जो कि इसी किताब में आगे नकल भी है, कि हिरकल ने कहा था, सही बुखारी की गालबन रिवायत है जो आखिर मनकूल है, कि उसने कहा था कि अगर ये मेरे पास होते तो मैं इनके पैर धोता, यानी इतनी इनकी इज्जत करता कि इनके पैर में अपने हाथों से धोता। कहाँ लिखा हुआ है ये, कोई मुझे बता सकता है कि जिन्होंने पढ़ी हुई है ये? हिरकल के अल्फाज हाँ, हिरकल ने यहां तक कहा, सही बुखारी के ये अल्फाज हैं, कि अगर मैं इस नबी के पास होता तो मैं आपके कदमों को धो लेता और खिदमत करता, नबी अलैहिस्सलाम की खिदमत करता, ये हिरकल ने कहा था, ठीक है। तो ये हिरकल जो है ना, इसकी पहली मिसाल है, और दूसरी मिसाल कौन है? नबी अलैहिस्सलाम के अपने सगे चचा अबू तालिब, ठीक है। तो अबू तालिब और हिरकल के दोनों में इनकियाद जाहिरी नहीं था, ये नबी अलैहिस्सलाम की कोई दुश्मनी नहीं करते थे, ये नबी सल्लम के साथ दोस्ती का मामला इन्होंने किया था, ऐसी बातें करी थी, मैं खिदमत करता, ठीक है। तो ये भी कुफर है, ठीक है, क्योंकि इन्होंने किस चीज का इनकार नहीं किया था? इन्होंने जो अपने अदियान थे ना, उनका इनकार नहीं किया था। हिरकल ने ईसाइत का इनकार नहीं किया और अबू तालिब ने शिर्क यानी बुतपरस्ती का इनकार नहीं किया, ठीक है। तो इस वजह से दोनों जो है वो काफिर ही रहे। चौथी चीज है कुफ्र निफाक, ठीक है। कुफ्र निफाक ये वो है कि दिल में तकजीब व इनकार है, सिर्फ मसलहत और अगराज दुनियाविया के लिए जुबान पर इकरार है, जैसे अब्दुल्ला बिन उबई बिन सलूल और उसकी पार्टी, ख्वाह कोई भी हो। निफाक के इस शोबे के तहत दीगर बहुत सारे अहले बातिल, जिंदीक, रवाफिज, रवाफिज कौन होते हैं? जो ये जो शिया जिनको हम कहते हैं ना, तो शियाओं की जो की अक्सर जो फिरके हैं, शियाओं के अंदर भी बहुत सारे फिरके होते हैं, ठीक है, तो उनके जो अक्सर फिरके हैं ना, तो वो रवाफिज के अंदर आते हैं, और रवाफिज जो हैं वो यानी कुफ्र निफाक का शिकार होते हैं। आगा खानियों को पाकिस्तान जैसे मुल्क के अंदर तो बड़ा ऑफिशियल मुकाम दिया जाता है और बड़ा मुसलमान उनको कहा जाता है, लेकिन उनके अकायद जो है ना वो इस्लाम वाले नहीं होते हैं, इस्लाम के बहुत खिलाफ होते हैं, तो वो भी अपने आप को मुसलमान कहते हैं, लेकिन उनका मुसलमान कहना जो है वो उनको मुसलमान बना नहीं देता, लेकिन चूंकि उनका मामला जो है वो बहुत यानी थोड़ा सा डिफरेंट मामला है, तो खानियों के को काफिर करार दिए जाने के ऊपर जो है ना वो इतनी ज़्यादा कोई तहरीक वगैरह नहीं चली है, क्योंकि ये साजिशें वगैरह इस्लाम के खिलाफ और पाकिस्तान के खिलाफ करने में ऐसे इन्वॉल्व नहीं है, जैसे कि जो अगला फिरका है, अगला जो यानी طبقہ ہے قادیانی، وہ انوالو ہیں سازشوں کے اندر، ٹھیک ہے؟ تو اس وجہ سے قادیانیوں کے اوپر جو ہے وہ خاص تحریک چلا کر کے ان کو کافر قرار دیا گیا ہے پاکستان کے آئین کے اندر. تو کفر نفاق کے اندر پھر یہ جو اہل باطل زندیق طبقے ہوتے ہیں، جن میں روافض ہیں، آغا خانی ہیں، قادیانی ہیں، بہائی ہیں، پرویزی ہیں، ٹھیک ہے، اور ایک قسم کے کمیونسٹ بھی داخل ہیں جو کہ کمیونسٹ عقائد کے اوپر ایمان رکھتے ہیں اگرچہ کہ اپنے آپ کو مسلمان کہتے ہیں، تو یہ بھی کفر نفاق کے اندر داخل ہیں کہ بوقت ضرورت کلمہ تو پڑھتے ہیں، نماز بھی ادا کر لیتے ہیں، جیسے قادیانی تو مسلمانوں کی مسجد میں آ کے نماز ادا کرتے ہیں، مگر دوسری طرف دین کی ضروریات میں سے کسی امر ضروری کا انکار کرتے ہیں، ٹھیک ہے نا. ہم ایسے قادیانیوں کو بھی جانتے ہیں کہ جو کہ مسلمانوں کی مسجد میں آ کر کے امامت بھی کراتے ہیں، ٹھیک ہے، اور پیچھے جو ہے وہ مسلمانوں کی نماز بھی پڑھ لیتے ہیں، جماعت کی نماز پڑھ لیتے ہیں. ان کے مختلف درجات ہیں، بعض نفاق میں ہیں اور بعض واضح کفر میں جا پڑے ہیں، ٹھیک ہے. اب اس کے بعد انہوں نے کچھ اعتراضات نقل کیے ہیں اور ان کے جواب دیے ہیں، ٹھیک ہے، کہ بھائی یہ یہودی جو ہیں وہ کیسے مسلمان نہیں ہیں، کیسے کافر ہیں، کیونکہ وہ تو آپ صلی اللہ علیہ وسلم کو پہچانتے تھے، تو اس کا بھی جواب دیا انہوں نے. پھر ہرقل اور ابو طالب کی تفصیل لکھی ہے اعتراض نمبر 2 کے تحت، ٹھیک ہے، کہ کیسے انہوں نے نبی علیہ السلام کے ساتھ محبت کا اظہار کیا، ٹھیک ہے نا. اور اپنے یعنی اپنی شاعری کے اندر ابو طالب نے باقاعدہ یہ بھی کہا کہ آپ جو کہہ رہے ہیں وہ سچ ہے، ٹھیک ہے، آپ صلی اللہ علیہ وسلم کے سچے ہونے کا کی سچائی کا دعویٰ کیا اور آپ صلی اللہ علیہ وسلم کے امانت دار ہونے کا بھی دعویٰ کیا، لیکن صرف اس وجہ سے اپنے مسلمان ہونے کا اقرار نہیں کیا کہ ان کو آر دیا کرتے تھے، یہ کافر یہ ابو جہل جو ہے ان کو یعنی آر دیا کرتا تھا کہ تم جو ہے نا وہ ڈر کر کے مسلمان ہو رہے ہو، ٹھیک ہے، آگ سے ڈر کے مسلمان ہو رہے ہو، ٹھیک ہے. کیا پوچھ رہی ہے کہ پاکستانی آئین میں ترمیم ہو گئی ہے قادیانی کے لیے؟ قادیانی کے لیے کی ترمیم سے کیا آپ کی مراد ہے؟ قادیانی کو مسلمان قرار دینے کی ترمیم ہو گئی ہے یا کافر قرار دینے کی ترمیم، کون سی والی ترمیم کی آپ بات کر رہے ہیں؟ ٹھیک ہے، تو یہ کفر کی جو تعریفات یہاں پر ہیں نا، تو یہ اس دور کے اندر ایمان کی حفاظت کے لیے جاننا جو ہے وہ ضروری ہے، کیونکہ آج کے دور میں مسلمان میڈیا کے انفلوئنس کی وجہ سے اور تعلیمی اداروں میں جو کافروں کے بارے میں بہت ہی اچھی اچھی باتیں پڑھائی جا رہی ہوتی ہیں، ہمیں نصاب جو ہے وہ بھی کافروں کا ہی بنایا ہوا نصاب پڑھایا جا رہا ہوتا ہے، اور اگر ہم کسی ایسے ملک میں رہتے ہوں کہ جہاں پر میجورٹی جو ہے وہ مسلمانوں کی نہیں ہے بلکہ کافروں کی ہے، جیسے انڈیا، جیسے یورپ کا کوئی ملک، جیسے امریکاز یا جیسے آسٹریلیا، نیوزی لینڈ وغیرہ، ٹھیک ہے، تو وہاں پر کافروں کے ساتھ بہت زیادہ ہمیں واسطہ پڑتا ہے، تو ان واسطوں کی وجہ سے نا یہ جو ان کے ادیان سے بیزاری والا معاملہ ہے، یہ بیزاری والا معاملہ جو ہے وہ دنوں کے اندر کم ہونا شروع ہو جاتا ہے، ٹھیک ہے، حتیٰ کہ یہاں تک نوبت آ جاتی ہے کہ ان کا دین جو ہے نا وہ بھی اچھا لگنا شروع ہو جاتا ہے، یا ہم کسی طریقے سے زبان سے ان کے دین کی باتوں کو جسٹیفائی کرنا شروع کر دیتے ہیں، ٹھیک ہے، اور ہمیں اتنا پتہ نہیں ہوتا کہ اس کے کرنے سے جو ہے وہ انسان کافر ہو جاتا ہے، ٹھیک ہے. مسلمان قرار دینے کی ترمیم، ایسا سنا ہے نہیں ہے، یہ ترمیم الحمدللہ ابھی تک ہوئی نہیں ہے اور نہ جو ہے وہ اس کی کوئی تحریک سٹارٹ ہوئی ہے ابھی، ٹھیک ہے. تو افواہیں بھی بہت زیادہ اصل میں پھیلی ہوئی ہیں، انفارچونیٹلی بہت یعنی بہت ہی زیادہ بدقسمتی کی بات ہے کہ ایک تو جو دشمن ہے نا، صریح دشمن ہے، تو وہ افواہوں کو پھیلانے کا کام، افواہوں کو سٹارٹ کرنے کا کام کرتے ہیں، ٹھیک ہے، لیکن دین کے جو وفادار ہوتے ہیں نا، دین پر عمل کرنے والے دیندار ہمارے جیسے، ٹھیک ہے، تو وہ انفارچونیٹلی ان افواہوں کی تصدیق کیے بغیر ان کو پھیلانے کا کام جو ہے وہ بڑے شد و مد سے کرتے ہیں، ٹھیک ہے، یہ نہیں کرنا چاہیے. ہم یہ بہت بڑا گناہ کر رہے ہیں، بہت بڑا گناہ کر رہے ہیں، ہم ان افواہوں کو آگے پھیلا دیتے ہیں اور ہمیں نہیں پتا ہوتا کہ اس کے اندر کتنا جھوٹ ہے. کسی شخص کو جو ہے وہ قادیانی قرار دے دیا، کسی نے واٹس ایپ کے اوپر ایک میسج چلایا اور ایک شخص کی تصویر کے اوپر قادیانی لکھ دیا، ٹھیک ہے. اب ہم نے جو ہے وہ اپنا دینی فریضہ سمجھ کر کے اس تصویر کو آگے بڑھانا ہوتا ہے، حالانکہ ہمیں نہیں پتا ہوتا کہ وہ قادیانی ہے بھی کہ نہیں ہے، کس نے لکھا ہے اس کے اوپر قادیانی، ہے نا. تو اس سے جو ہے نا وہ ہم دین کا بھی فائدہ نہیں کر رہے ہوتے اور اپنا بھی فائدہ نہیں کر رہے ہوتے, دین کا بھی نقصان کر رہے ہوتے ہیں. کس طرح سے کہ ایسی باتیں تھوڑے دیر کے بعد پتہ لگ جاتا ہے کہ یہ جھوٹ ہیں, ٹھیک ہے نا, یہ جھوٹ ان کا کھل کے سامنے آ جاتا ہے. اب جن جن کو پتہ لگتا ہے کہ یہ جھوٹ ہیں تو وہ دیکھتے ہیں کہ بھائی یہ کس نے بھیجا, تو یہ بھیجنے والا جو ہے یہ تو بڑا مولوی تھا, یہ جو ہے بڑا دیندار تھا, یہ تو بڑی جو ہے وہ عالمہ تھی جنہوں نے کہ یہ میسج میرے مجھے بھیجا ہے, تو انہوں نے ایسی بات کیسے مجھے بھیج دی, تصدیق کیے بغیر کسی کو قادیانی کیسے کہہ دیا. تو اب اس کے دل میں جو ہے نا وہ اور نفرت بڑھتی ہے دین والوں کے خلاف, اور زیادہ نفرت بڑھتی ہے, اور زیادہ جو ہے وہ حقارت بڑھتی ہے, ٹھیک ہے. تو اس سے جو ہے وہ ہم دینی کاز کو نقصان پہنچا رہے ہوتے ہیں, اور اپنے آپ کو کیسے نقصان پہنچا رہے ہوتے ہیں, کیونکہ سیدھی سی بات ہے, نبی علیہ السلام نے فرمایا کہ جو کسی بات کی تصدیق کیے بغیر اس کو آگے پھیلا دے تو اس کے جھوٹا ہونے کے لیے وہی بات کافی ہے, ٹھیک ہے. تو بہت یعنی بار بار میں یہ بات کرتا ہوں اور بار بار دہرانے کی ضرورت ہے کہ میسیجز کو آگے فارورڈ کرنا چھوڑ دیں, میسیجز کو آگے فارورڈ کرنا چھوڑ دیں. اگر بہت زیادہ دل کے اندر تکلیف اٹھ رہی ہے کہ کرنا ہے مجھے فارورڈ, تو پوچھ لیں پہلے, کنفرم کریں اپنے علماء سے, اپنے مشائخ سے, اور سنجیدہ علماء مشائخ, یہ نہیں کہ چھوٹے موٹے شتونگڑے قسم کے جو ہوتے ہیں نا کہیں سے کچھ کتابیں پڑھ کے جو ہے مولوی بن گئے, ٹھیک ہے, ان سے نہیں, اپنے مشائخ سے پوچھیں, ٹھیک ہے نا, اور ذرا مستند قسم کے اور یعنی سیریس قسم کے جو جو لوگ ہوتے ہیں ان سے پوچھیں کہ کیا آگے بڑھانا چاہیے کہ نہیں بڑھانا چاہیے, اور اگر وہ کہہ دیں نہیں تو نہیں, ٹھیک ہے, اس تکلیف کو اپنے دل کے اندر سے ختم کرنے کی کوشش کریں, ٹھیک ہے. اچھا, اس کے بعد ایک چھوٹی سی اور بات آپ کے سامنے رکھنی تھی کلاس ختم ہونے سے پہلے, وہ یہ کہ ایک ہمارے اندر جو ہے نا یہ بڑی جو ہے نا وہ فکر پھیلی ہوئی ہے کہ جی نیت بڑی اچھی چیز ہوتی ہے, نیت بہت زبردست چیز ہوتی ہے, ٹھیک ہے, اور یہ جو نیت کے اچھی ہونے والی بات ہے نا, تو یہ یہاں تک اگر رہے تو پھر تو ٹھیک ہے کہ بھائی انما الاعمال بالنیات, کہ اعمال کا دار و مدار نیتوں پر ہوتا ہے, یہاں تک تو بات ٹھیک ہے, ٹھیک ہے, لیکن ہم اس لمٹ تک رہتے نہیں ہیں, بلکہ ہم اس سے آگے بڑھنا شروع ہو جاتے ہیں, اور ہم اس طرح سے پریزنٹ کرنا شروع کر دیتے ہیں کہ گویا کہ نیت ہی کافی ہے, ٹھیک ہے, نیت ضروری نہیں بلکہ نیت ہی کافی ہے. تو یہ جو ہم بارڈر کراس کر جاتے ہیں نا, نیت کی ضرورت سے تجاوز کر کے نیت ہی کو سب کچھ سمجھنا شروع کر دیتے ہیں, یہ ایک بہت بڑی غلطی ہے, ٹھیک ہے. تو اس وجہ سے اس کیونکہ یہ جو ہم ڈسکشن یہاں پر کر رہے ہیں, تو یہ ڈسکشن بھی تو یہی کہہ رہی ہے نا کہ بھائی تصدیق بالقلب, قلب سے تصدیق کرنا کافی نہیں ہے جب تک آپ زبان سے اقرار نہ کریں, ٹھیک. تو ظاہر کا جو ہے وہ اتنی اہمیت ہے کہ ظاہر کے بغیر جو ہے وہ قلب کے اقرار کی کوئی تصدیق یعنی کوئی اعتبار ہی نہیں ہے قلب کے اقرار کا. تو جس طرح سے قلب کا کام ہے تصدیق کرنا, اسی طریقے سے نیت بنانا یہ بھی قلب کا کام ہے, ٹھیک ہے. اور طریقے کا صحیح ہونا, عمل کا صحیح ہونا یہ اعضاء اور جوارے سے ہوتا ہے, یعنی ہاتھ پیر سے, زبان سے, آنکھوں سے, کان سے, ناک سے, ٹھیک ہے نا, یہ ان سے کیا ہوتا ہے, ان سے جو ہے وہ اعمال کا ٹھیک ہونا ہوتا ہے. تو قلب کا تعلق جو ہے وہ نیت سے ہے, اور عمل کا تعلق انسان کے ہاتھ پیر سے ہے, اعضاء اور جوارے سے ہے, ٹھیک ہے. تو ہمارا دین جو ہے وہ ان دونوں کو ساتھ رکھتا ہے, ٹھیک ہے نا, کسی ایک کو چھوڑ کر کے دوسرے کو ایکسیپٹ نہیں کرتا, اور دوسرے کو چھوڑ کر کے پہلے کو ایکسیپٹ نہیں کرتا, ٹھیک ہے. تو اس وجہ سے بندے کی نیت کا اچھا ہونا یہ کافی نہیں ہے. اس کے اوپر چند مثالیں کہ ہم اچھی طرح سے جانتے ہیں کہ بہت سارے ایسے لوگ ہیں کہ جو کہ اپنی اولاد کی صحیح تربیت نہیں کرتے, ٹھیک ہے نا, کتنے ایسے والدین ہیں کہ جن جو کہ اپنی اولاد کو اسپوائل کرتے ہیں, یا اپنی اولاد کو جو ہے وہ غلط باتیں سکھاتے ہیں, ٹھیک ہے, حتیٰ کہ وہ اولاد جو ہے وہ گناہ کے راستے پہ پڑ جاتی ہے, حرام کے راستے پہ پڑ جاتی ہے, حتیٰ کہ لوگوں کو تکلیف دینے کے راستے پہ پڑ جاتی ہے, اور پھر وہ ہمیں بھی تکلیف دے رہی ہوتی ہے, تو پھر ہمیں بہت بری لگتی ہے, اور ہم کیا کہتے ہیں کہ جی اس کے والدین نے اس کو کیا سکھایا ہے, ٹھیک ہے نا, اس کے والدین نے اس کی اچھی تربیت کیوں نہیں کری, اس کے والدین نے اس کو نیکی کیوں نہیں سکھائی, گناہ سے بچنا کیوں نہیں سکھایا, ٹھیک ہے. تو یہ ہم کہتے ہیں نا, جب ہمارے اوپر پڑتی ہے تو ہم یہ بات کہتے ہیں, لیکن کیا ہم یہ بھی کہہ سکتے ہیں کہ اس کے والدین کی نیت اچھی نہیں تھی, اس کہ والدین کی اپنے اولاد کے معاملے میں نیت اچھی نہیں تھی، اس وجہ سے انہوں نے اس کی اچھی تربیت نہیں کری. ایسا ہم کہہ سکتے ہیں کسی والدین کے بارے میں؟ نہیں کہہ سکتے نا، کیونکہ والدین جو ہوتے ہیں وہ جنرل رول یہ ہے کہ والدین اپنی اولاد کا بھلا ہی چاہتے ہیں، ٹھیک ہے نا. تو جس چیز کو وہ بھلا سمجھتے ہیں وہ اپنے اولاد کو سکھاتے ہیں، جس چیز کو وہ بھلا سمجھتے ہیں، ٹھیک ہے. لیکن ان کی جو اپنی انڈرسٹینڈنگ کے مطابق بھلائی ہوتی ہے تو وہ ضروری تو نہیں ہے کہ وہ بھلائی ہو، وہ بہت غلط باتیں بھی اپنی اولاد کو سکھا دیتے ہیں. تو اس وجہ سے ہم صرف اس بات پر توقف نہیں کر سکتے کہ جی ان کی نیت تو اچھی تھی. بھائی نیت اچھی تھی، عمل تو اچھا نہیں تھا نا. تو عمل کے اچھا نہ ہونے کی وجہ سے انہوں نے اپنی اولاد کو کیا بنا دیا، کیا سے کیا بنا دیا، ٹھیک ہے، ہمیں تکلیف دینے والا بنا دیا. جو ہمیں تکلیف دیتا ہے وہ تو برا ہی ہوتا ہے نا، نہیں دوسروں کو تکلیف دینے والا تو ہمارے نزدیک کوئی خاص برا نہیں ہوتا، جو ہمیں تکلیف دیتا ہے وہ تو برا ہی ہوتا ہے. تو کسی کی اولاد جب ہمیں تکلیف دیتی ہے تو ہمیں اس بات کا 100% یقین ہوتا ہے کہ وہ برا ہے. لیکن اس کے والدین نے جو اس کو یہ باتیں سکھائی ہیں تو اس کی بنیاد پر ہم یہ تو نہیں کہہ سکتے کہ والدین کی نیت خراب تھی. تو بھائی سارے والدین کی نیت اپنی اولاد کے لیے اچھی ہوتی ہے، وہ اپنی اولاد کا بھلا ہی چاہتے ہیں. لیکن عمل یہ بھی ضروری ہوتا ہے کہ عمل بھی اچھا ہونا چاہیے، اولاد کی تربیت بھی اچھی ہونی چاہیے. اس بات کا ہم انکار کر سکتے ہیں؟ کوئی کر سکتا ہے اپنے سے انکار اس بات کا کہ خالی نیت کافی نہیں ہے بلکہ عمل بھی صحیح ہونا چاہیے، اپنے اولاد کی تربیت بھی صحیح کرنی ہوتی ہے، ٹھیک ہے نا. اسی طریقے سے عیسائی اور یہودی اور مشرک اور جتنے بھی کافر ہیں، ٹھیک ہے نا، جتنے بھی کافر ہیں ان سب کے بارے میں ہم یہ بات جانتے ہیں کہ یہ سارے کے سارے کافر، چاہے کسی بھی دین کے فالو کرنے والے ہوں، یہ سارے کے سارے اپنے پروردگار کو پہچانتے ہیں. ان کی فطرت میں اللہ تعالیٰ نے ڈالا ہوا ہے، فطرت اللہ اللتی فطر الناس علیہا، کہ اللہ تعالیٰ نے انسانوں کو فطرت پر بنایا ہے. اور یہ فطرت کیا چیز ہے؟ حدیثوں سے بھی ثابت ہے اور عقل سے بھی ثابت ہے کہ یہ فطرت پروردگار کی پہچان ہے. اور ہر انسان کے اندر یہ فطرت اللہ تعالیٰ نے بائی ڈیفالٹ ڈالی ہوئی ہے. ہر انسان اپنے پروردگار کو پہچانتا بھی ہے، بلکہ اس کے آگے مزید یہ کہ وہ اپنے پروردگار تک پہنچنا بھی چاہتا ہے، وہ اپنے پروردگار کو چاہتا بھی ہے، اس کو خوش بھی کرنا چاہتا ہے. ہر انسان، صرف مسلمان نہیں، صرف مومن نہیں، ہر انسان پروردگار کو اپنے خوش کرنا چاہتا ہے، ٹھیک ہے. اور یہ بات ثابت ہے قرآن سے. کیا ہے وہ قرآن کی آیت؟ 30ویں پارے کے اندر، کلا ان الرب یوم اذ لمحجوبون. کیا ہے وہ پوری آیت؟ حافظہ صاحبہ ہیں آپ کے کلاس میں. انہم الرب یوم اذ لمحجوبون، کہ قیامت کے دن یہ جو کافر ہوں گے اپنے رب سے حجاب میں ہوں گے، ٹھیک ہے. تفسیر کیا ہے اس کی؟ کہ قیامت کے دن کافروں کی سزاؤں میں سے ایک سزا یہ ہوگی کہ ان کو اللہ تعالی کے دیدار سے روک دیا جائے گا، اللہ کے دیدار سے روک دیا جائے گا. یہ ان کی سزا ہوگی. کیوں یہ سزا ہوگی ان کی؟ بھائی یہ تو اللہ کے دشمن ہیں، ٹھیک ہے نا، یہ تو اللہ تعالیٰ کو چاہتے ہی نہیں ہے، یہی ہے نا ہماری انڈرسٹینڈنگ. تو بھائی جو کسی کا دشمن ہوتا ہے وہ اس کا دیدار کیوں کرنا چاہے گا؟ اور اس کے دیدار سے روک دیا جانا اس کے لیے سزا کیوں بنے گی؟ میں امریکہ آنا ہی نہیں چاہتا تو کوئی آ کے مجھ سے کہے کہ امریکن امبیسی والے آ کے مجھ سے کہیں کہ جی ہم نے آپ کو ہم آپ کو ویزا نہیں دیں گے امریکہ کا، ٹھیک ہے، تو میں کیا جواب دوں گا؟ بھائی مجھے چاہیے ہی نہیں ہے ویزا امریکہ کا، مجھے امریکہ دیکھنے کا کوئی شوق ہی نہیں ہے. آپ مجھے ویزا نہیں دیں تو مجھے کیا فرق پڑتا ہے بھائی اس بات سے؟ کہ میرے لیے کوئی سزا کوئی تھوڑی ہے کہ آپ نے مجھے امریکہ کا ویزا نہیں دیا، میں تو دیکھنا ہی نہیں چاہتا امریکہ، ٹھیک ہے نا. بالکل اسی طریقے سے اگر کافر اللہ کو دیکھنا ہی نہیں چاہتے تو اللہ سے حجاب میں رکھنا یہ ان کی سزا کیسے بن گئی؟ نہیں، ایسا نہیں ہے، وہ اللہ کو دیکھنا چاہتے ہیں اور یہ حجاب ان کے لیے سزا ہے قیامت کے دن، ٹھیک ہے. تو ہر کافر جو ہے وہ اللہ تعالیٰ کے قریب ہونا چاہتا ہے، اپنے پروردگار کو راضی کرنا چاہتا ہے، ٹھیک ہے. لیکن کیا یہ کافی ہے؟ ان کے دل کی یہ نیت کافی ہے؟ نہیں، کیونکہ ان کا طریقہ صحیح نہیں ہے، ٹھیک ہے. انہوں نے نبی علیہ السلام کی بات نہیں مانی، یا اپنے دور میں جو پرانے زمانے کے کافر تھے انہوں نے جو نبی اللہ نے ان کے پاس بھیجا انہوں نے اس نبی کی اطاعت اختیار نہیں کری، اسلام اختیار نہیں کیا، ٹھیک ہے. تو اپنے دل کی چاہت کی وجہ سے unki nijat nahi hogi, wo jannat mein nahi dale jayenge, wo musalman nahi kehlayenge. Theek hai, to kya ye baat, is baat mein kisi ko koi inkaar ho sakta hai ki dil ki niyat kitni achhi kyun na ho. Theek hai, agar amal khilaf hai, allah ki marzi ke khilaf amal chal raha hai, to us niyat ke koi fayda nahi hai, us niyat ka koi aitbaar nahi hai. Theek hai, to isi tarike se na hamari bhi jo hoti hai wo bahut sare mamlaat mein niyat achhi hoti hai, lekin hum bhi jo hai wo inkaar kar rahe hote hain. جو اللہ تعالیٰ کا بتایا ہوا طریقہ ہے جس کو کہ سنت کہا جاتا ہے, جو نبی علیہ صلی اللہ علیہ وسلم کے ذریعے سے ہم تک پہنچا ہے, ہم اس طریقے کا انکار کر رہے ہوتے ہیں. ٹھیک ہے کہ بھئی میں ایسے نہیں کروں گا, یا مجھے جو ہے وہ اس طریقے کو سیکھنے کی ضرورت نہیں ہے, میری تو نیت اچھی ہے جی. ٹھیک ہے, تو میری نیت جو ہے وہ اللہ تعالیٰ قبول کر لے. ٹھیک ہے نا, کیونکہ ہم دیندار مسلمان ہوتے ہیں نا, تو دینداری کی وجہ سے پھر ہم اس طرح کی باتیں کرتے ہیں. ہماری نیت کو اللہ تعالیٰ قبول کر لے, فلانے کی نیت کو اللہ تعالیٰ قبول کر لے, اس کی نیت بڑی اچھی ہے. تو بھائی نیت اچھی ہے تو پھر عمل کیوں نہیں, رائٹ؟ عمل بھی تو کچھ ہونا چاہیے نا. عمل اچھا, اچھا عمل اچھے کا مطلب یہاں پر یہ نہیں ہے کہ جی وہ جو ہے وہ بہت ہی تقوی اور پرہیزگاری کی زندگی گزارنا شروع کر دے تب ہم مانیں گے کہ اس کی نیت اچھی ہے. ٹھیک, یا جو ہے وہ تہجد جو ہے وہ پابندی سے پڑھنا شروع کر دے تب ہم مانیں گے کہ اس کی نیت اچھی ہے. نہیں, عمل کا مطلب یہ نہیں ہے, بلکہ عمل کا مطلب یہاں پر کیا ہے کہ نیت اچھی ہے تو بھائی آپ کو نبی علیہ الصلوۃ والسلام کے جو طریقہ ہے اس طریقے پہ چلنے کا اقرار تو کرنا چاہیے نا کم از کم. ٹھیک ہے, لیکن آپ یہ کہتے ہیں کہ نہیں جی مجھے انبیاء کی ضرورت ہی نہیں ہے, تو آپ کے اس نیت کے اچھے ہونے کا کوئی فائدہ نہیں ہے. تو چونکہ یعنی جس طرح سے پرانے زمانے میں نبی علیہ الصلوۃ والسلام کے زمانے میں ان لوگوں کی نیتوں کو قبول نہیں کیا جاتا تھا جب تک کہ وہ نبی علیہ السلام کی بات نہ مان لیں, آپ صلی اللہ علیہ وسلم کی اطاعت اختیار نہ کر لیں, ان کے اس نیت کے اچھے ہونے کا کوئی اعتبار نہیں کیا جاتا تھا. بالکل اسی طریقے سے ہمارے دور, ہمارے زمانے کے اندر نبی کے جو وارث ہیں, انبیاء علیہ السلام کے جو وارث ہیں, جن کو علماء اور مشائخ کہا جاتا ہے, ٹھیک ہے, اگر ہم علماء اور مشائخ سے پوچھ کر نہیں چلیں گے, ٹھیک ہے, ان سے نہیں سیکھیں گے کہ بھئی کون سا والا طریقہ جو ہے وہ سنت والا طریقہ ہے, ٹھیک ہے, کون سا والا کام جو ہے وہ سنت کے خلاف ہے, دین کے خلاف ہے, تو جب تک ہم یہ بات نہیں سیکھیں گے نا, تو اس وقت تک خالی ہماری نیت کا اعتبار نہیں کیا جا سکتا. ٹھیک ہے, ہماری نیت کی بنیاد پر جو ہے نا وہ ہم پر ٹرسٹ نہیں کیا جا سکتا کہ بھئی نیت تو بڑی اچھی ہے, میری نیت بڑی اچھی ہے, یا فلانے کی نیت بڑی اچھی ہے, یہ کہنے سے کوئی فائدہ نہیں ہوگا. ٹھیک ہے نا, جب تک علماء مشائخ سے سنت طریقے کو سیکھا نہیں جائے گا. یہ حکم ہے قرآن کا, ٹھیک ہے, قرآن کا حکم ہے کہ ان لوگوں سے جو لوگ اللہ والے کہلاتے ہیں, جنہوں نے اپنی زندگیوں کو اللہ کے دین کے لیے قربان کیا ہوتا ہے نا, ڈیڈیکیٹ کیا ہوتا ہے, ٹھیک ہے, ان لوگوں سے اپنے آپ کو نتھی رکھو. وَصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُ بِالْغَدَاتِ وَالْعَشِيِّ يُرِيدُونَ وَجْهَا, ٹھیک ہے, جو کہ اللہ تعالیٰ کی رضا کے خاطر دن رات لگے رہتے ہیں, اپنے آپ کو ان لوگوں کے ساتھ نتھی کر کے رکھو. اور اس کی تفسیر میں مفتی شفیع رحمۃ اللہ علیہ نے بڑی زبردست بات لکھی ہے, ٹھیک ہے, کہ ان لوگوں سے اپنے دنیاوی معاملات میں بھی مشورہ کرو. دینی معاملات میں تو چلو پھر بھی ہم کچھ مشورہ کر لیا کرتے ہیں, دنیاوی معاملات کے اندر ہم کوئی مشورہ نہیں کرنا چاہتے. دنیاوی معاملات کو نا ہم سمجھتے ہیں کہ یہ اس کا تعلق تو اللہ سے ہے ہی نہیں, اس کا تعلق اللہ کے دین سے ہے ہی نہیں, رائٹ, اس میں تو جی ہم نے جو ہے وہ کافروں سے مشورہ کرنا ہے, اس کے اندر تو ہم نے جو ہے وہ تو یعنی بے دین لوگوں سے مشورہ کرنا ہے. ٹھیک ہے, چاہے وہ کس قسم کے بھی لوگ ہوں, ہمیں انہی سے پوچھ کر کے چلنا ہے, انہی کے مشورے کے اوپر عمل کرنا ہے. ٹھیک ہے, اس کے اندر دین کا کوئی عمل دخل نہیں ہے, اس وجہ سے علماء کے پاس جانے کا کوئی ضرورت نہیں ہے ہمارے پاس, ہمیں رائٹ مشائخ سے پوچھنے کی ہمیں کوئی ضرورت نہیں ہے اپنے دیگر معاملات کے اندر, ایسا نہیں ہے. ٹھیک ہے, اللہ تعالیٰ کی ڈیمانڈ ہم سے یہ ہے, وَصْبِرْ نَفْسَكَ, اپنے آپ کو جوڑ کر کے رکھو, نتھی کر کے رکھو, ٹائی کر کے رکھو, گویا کہ آپ کھڑے ہوئے ہوں اور آپ کے برابر میں علماء مشائخ کھڑے ہوئے ہوں اور یہ رسی کے ساتھ بندھے ہوئے ہوں. ٹھیک ہے نا, یہ مطلب ہوتا ہے اس کا نتھی کیے جانے کا, وَصْبِرْ نَفْسَكَ کا یہ مطلب ہوتا ہے. ٹھیک ہے, تو فقط نیت کا اچھا ہو جانا نا یہ کافی نہیں ہے, ورنہ ضرورت ہی کیا تھی انبیاء کو بھیجنے کی. भाई हर बंदा जो है वो उसकी नीयत अच्छी है, हर बंदा अपने परवरदिगार को राजी करना चाहता है, हर बंदा जो है वो यानी जो वो समझता है कि ये नेकी है वो ही नेकी करना चाहता है, वही अच्छा काम करना चाहता है। अल्लाह को जरूरत ही क्या थी कि नबी अलैहिस्सलाम को भेजें, इब्राहिम अलैहिस्सलाम को भेजें, मूसा अलैहिस्सलाम को भेजें, ईसा अलैहिस्सलाम को भेजें, 1,24,000 अंबिया भेजने की जरूरत क्या थी अगर नीयत काफी होती। तो जरूरत थी इसलिए कि अल्लाह ताला के नजदीक नीयत काफी नहीं है, अल्लाह ताला तरीका भी सही करवाना चाहते हैं, ठीक है। और जो तरीका सही करने से इनकार कर देता है, अंबिया के सामने सर तस्लीम खम करने से इनकार कर देता है, उसकी नीयत का फिर कोई एतबार नहीं होता, ठीक है। अब यही बात जो है मुसलमानों पर कैसे अप्लाई होती है कि मुसलमान जो है वो अकीदे के एतबार से तो चलो वो बात मान लेते हैं, लेकिन अमल के अंदर कहते हैं कि जी हमें कोई जरूरत नहीं है पूछने की, ठीक है। अमल जो है वो मैं अपने अंदाज से करूंगा, अपनी समझ के मुताबिक करूंगा। तो आपकी समझ से क्या होता है भाई, अगर आपकी समझ काफी होती तो फिर ये निजाम बनाने की जरूरत ही क्या थी अल्लाह ताला को, ठीक है। तो ये सराहतन नाम लेकर के मैं किसी का यहाँ पे जिक्र नहीं कर रहा, लेकिन कोशिश करें कि बात को समझ जाएं कि किन कि किसकी बात हो रही है, क्योंकि हम में से अक्सर जो है ना वो इस तरह की बातें कर जाते हैं, ठीक है। और चूंकि साजिश के साथ जो है वो लोगों की बात होती रहती है, तो इस वजह से जब ये बातें सुनते हैं ना तो फिर फिक्र होती है कि भाई ये तो बहुत मेजर मिस्टेक्स हैं, मेजर मिस्टेक्स हैं। जैसे कि पिछली क्लास के अंदर भी आपके सामने बात करी थी कि हम इस्लाह के लिए जब जाते हैं तो वहां पर जाकर के ना हमें यानी अपने आप को वली प्रेजेंट करने की जरूरत नहीं होती, ठीक है, कि अपने आप को जो है वो कामिल प्रेजेंट करें, वली प्रेजेंट करें, मैं तो जी ऐसी हूँ, मैं तो वैसी हूँ, और मैं तो इतना अच्छा काम करती हूँ, मैं तो उतना अच्छा काम करती हूँ, ये लफाजी से कोई फायदा नहीं होगा, ठीक है। तो हकीकत को बयान करना चाहिए ताकि हमारी इसलाह हो सके, तो लफाजी जो है उससे जो है वो हमारी इसलाह के रास्ते में खाली रुकावट ही पैदा हो जाती है, क्योंकि फिर शेख भी सोच रहे होते हैं कि भाई ये पहले से ही विलायत के दर्जे के ऊपर फाइज हैं, तो अब मैं क्या इनकी इसलाह करूं, क्या इनकी गलतियों को इनके सामने रखूं, ये तो गलतियों को सुनकर के जो इन्होंने तो उखड़ जाना है, इन्होंने तो जो है वो उल्टा दुश्मन हो जाना है, और आइंदा जो है पलट करके ही वापस नहीं आएंगी, ठीक है। तो इस वजह से ना ये कॉन्सेप्ट को फिर क्लास के अंदर समझाया जाता है ताकि हर कोई जो है वो खुद से कोशिश करे कि मैंने कौन सी वाली गलती करी थी, क्या मैंने ऐसी बातें करी थी कि जिनके अंदर मुझे इसलाह करने की जरूरत है, ठीक है। कोई सवाल है किसी को, आपसे 20 मिनट एक्स्ट्रा ले लिए हैं, लेकिन अगर सवाल होगा तो हम मज़ीद आपको टाइम देंगे, हमारे यहाँ तो वैसे भी इस वक्त सुबह के क्या टाइम हो रहा है, 8 बजने वाले सुबह के जी। कोई सवाल है ईमान के बारे में, इस्लाम के बारे में, नीयत के बारे में, कुफर के बारे में, वो बात समझ में आई? मैंने अभी आपको अपना जाती तजुर्बा बयान किया चंद घंटे पहले का, कि वो जो साहब जो है वो अकीदे के मामले में कहते हैं नो वन इज परफेक्ट, ठीक है, वो बात समझ में आई थी। ये नो वन इज परफेक्ट वाला जो जुमला है ये अकीदे पर अप्लाई नहीं होता, अकीदा हैज टू बी परफेक्ट, अकीदे के अंदर थोड़ा सा भी झोल बर्दाश्त नहीं है, ठीक है। नो वन इज परफेक्ट वाला जुमला अमल पर अप्लाई होता है, एंड दैट इज ट्रू, हम में से कोई भी परफेक्ट नहीं है, हम क्या परफेक्ट होंगे जो परफेक्ट परफेक्शन के करीब पहुंचे वो भी परफेक्ट नहीं थे, ठीक है। तो हमारी क्या हैसियत, हम तो हैं ही इम्परफेक्ट सारे के सारे, ठीक है, लेकिन ये इम्परफेक्शन ये एक्सेप्टेबल है अल्लाह ताला के नजदीक, अगर हम अपने गुनाहों पर का इकरार कर लें, ठीक है ना, इकरार कर लें, अल्लाह ताला हमारा बड़े से बड़ा गुनाह माफ कर देंगे, अल्लाह ताला के लिए क्या मुश्किल है ये बात, ठीक है। तो बस हमारा काम करने का ये, परफेक्ट होने की कोई जरूरत नहीं है, कोई आपसे डिमांड नहीं कर रहा कि आप अमल के हिसाब से परफेक्ट बन जाए, ठीक है, अलबत्ता अपनी इम्परफेक्शन के ऊपर इकरार कर लें और अल्लाह ताला से माफिया मांग लें बस, ठीक है। बस अपनी इम्परफेक्शन को जो है वो परफेक्शन करार देना ये मसला बन जाता है, ठीक है। और उस अपनी गलतियों के ऊपर इसरार करना कि आगे से कोई बंदा आपको समझा रहा है, उलमा आपको कोई बात बता रहे हैं, नहीं, मैं तो मेरी तो नीयत बड़ी अच्छी है भाई, मैं तो बड़े अच्छे काम करती हूँ जी, मैं तो ये गलती कर ही नहीं रही हूँ, ये तो बिल्कुल ठीक काम कर रही हूँ, ठीक है, ये ले डूबता है हमें, ठीक है। इसी को सहाबा कराम के दरमियान एक जुमला बड़ा मकबूल था, हमारे हजरत अपने बयान में फरमाते हैं कि उनके यहाँ ये जुमला बड़ा इस्तेमाल किया जाता था कि इकरार के साथ कोई गुनाह कबीरा नहीं रहता, इकरार के साथ कोई गुनाह कबीरा नहीं रहता,
یعنی کتنا ہی بڑے سے بڑا گناہ ہو بندہ اقرار کر لے، اقرار کرنے کا مطلب معافی مانگ لے، ندامت اللہ تعالیٰ کے سامنے اختیار کر لے تو اللہ تعالیٰ معاف کر دیتے ہیں. اسی طرح کوئی گناہ اصرار کے ساتھ صغیرہ نہیں رہتا، ٹھیک ہے، اصرار کے ساتھ کوئی گناہ صغیرہ نہیں رہتا. کتنا چھوٹے سے چھوٹا گناہ کر رہے ہوں لیکن اگر اس کے اوپر اصرار کرنا شروع کر دیں گے، اس کو جسٹیفائی کرنا شروع کر دیں گے، ٹھیک ہے، یا دوام کے ساتھ اس کو کرنا شروع کر دیں گے، ٹھیک ہے، اور سمجھانے والے کی بات کو رد کرنا شروع کر دیں گے، تو وہ چھوٹا گناہ بھی کبیرہ بن جائے گا، وہ صغیرہ نہیں رہے گا بلکہ وہ کبیرہ بن جائے گا. جیسے کہ ہم کو کوئی بات بات سمجھاتا ہے اور ہم آگے سے حجتیں بیان کرنا شروع کر دیتے ہیں، جسٹیفیکیشن بیان کرنا شروع کر دیتے ہیں، تو اس سے جو ہے نا اگر وہ چھوٹا بھی گناہ تھا نا وہ اس اصرار کی وجہ سے کبیرہ بن جاتا ہے. عقیدے میں بہت ڈیٹیلز ہوتی ہیں جو عوام کے علم میں نہیں ہوتی ہیں. جی بالکل، عقیدے میں ڈیٹیلز ہوتی ہیں، عوام کے علم میں نہیں ہوتی، اسی وجہ سے عوام کبھی بھی عقیدے کو کمپلیٹلی طور پر نہ سمجھ سکتے ہیں اور نہ یاد رکھ سکتے ہیں، یہ ممکن ہی نہیں ہے عوام کے لیے، ٹھیک ہے. تو اب اس کا کیا حل ہے؟ جب آپ نہ سمجھ سکتے ہیں عقیدے کی تفصیلات کو، نہ اس کو یاد رکھ سکتے ہیں، تو اب کیسے عقیدے کی حفاظت کریں؟ آپ میں سے کوئی جواب دے اس بات کا. عوام الناس نہ عقیدے کو مکمل طور پر سمجھ سکتے ہیں، نہ اس کو یاد رکھ سکتے ہیں، تو کیسے اس کی حفاظت کریں؟ جی اسی لیے علماء سے پوچھنے کی ضرورت ہوتی ہے. اچھا ہر بات آپ پوچھ بھی نہیں سکتے، آپ کو پتہ ہی نہیں ہے کہ یہ غلط عقیدہ ہے، آپ کیا جا کے پوچھیں گے، رائٹ؟ پتہ ہی نہیں ہے آپ کو کہ یہ جو اگلا بندہ بات کہہ رہا ہے یہ عقیدے کے حساب سے صحیح ہے کہ غلط ہے. عوام الناس کو تو پہچان بھی نہیں ہوتی نا، ٹھیک ہے، عوام کہلاتے ہی اس لیے ہیں کیونکہ ان کو تو پہچان بھی نہیں ہو پاتی کہ یہ بات صحیح ہے کہ غلط ہے، ٹھیک ہے. اسی وجہ سے جو دوسرا جواب ہے یہ زیادہ صحیح جواب ہے، علماء سے جڑ کر کے رہنا. وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ، ٹھیک ہے، جڑ کر کے رہنا، نکی ہو کر کے رہنا، ٹھیک ہے، کہ کہیں کسی جگہ سے اگر کوئی غلط بات سن بھی لی نا، روزانہ کے حساب سے، مستقل کے حساب سے، کم از کم ہفتے میں ایک بار کے حساب سے علماء کے پاس آنا، علماء سے جڑنا، علماء کے ساتھ مستقل کی ایک کمیونیکیشن رہنا، ٹھیک ہے، تاکہ ہمیں نہ بھی پتا ہو نا کہ کوئی بات کسی نے غلط کہی ہے، تو علماء کی باتیں سن کر کے اور علماء سے کے ساتھ بیٹھ کر کے ہمیں جو ہے وہ اندازہ ہوتا رہے ہمارے دل و دماغ کے اندر کوئی غلط بات جڑ نہ پکڑنے پائے، جڑ نہ پکڑنے پائے، ٹھیک ہے. تو علماء کی صحبت سے جو ہے نا یہ فائدہ ہوتا ہے، جڑ نہیں پکڑنے پاتی، اگرچہ کہ غلط باتیں جو ہیں وہ سننے کو مل سکتی ہیں آپ کو، ٹھیک ہے. ہمارا عقیدہ صحیح ہے کیسے معلوم ہوگا؟ علماء سے جڑ کر کے معلوم ہوگا، جڑی رہیں اور جیسے وہ باتیں سمجھاتے ہیں اس انہی باتوں کے اوپر عمل کرتی رہیں، ٹھیک ہے. آپ سے جو ہے وہ قیامت کے دن نا یہ عقیدے کے سوالات نہیں ہوں گے کہ بھئی یہ آپ اس بات پہ بلیو کرتی تھیں کہ نہیں کرتی تھیں، آپ اس کے بارے میں آپ کا کیا خیال تھا کہ نہیں خیال تھا، یہ خیال تھا کہ وہ خیال تھا، یہ ساری تفصیلات آپ سے نہ قبر کے اندر پوچھی جائیں گی نہ قیامت کے دن پوچھی جائیں گی، ٹھیک ہے. تو اس وجہ سے نا آپ کو یہ تفصیل میں جانے کی ضرورت ہی نہیں ہے، ٹھیک ہے. تو علماء سے جڑ کر کے رہیں اور علماء کی جو اطاعت گزاری ہے نا اس کیفیت کو بنا کے رہیں، یو ول بی فائن، ٹھیک ہے نا. قبر میں بھی سوال جواب کا معاملہ اللہ آسان فرما دیں گے، ٹھیک ہے نا، اور حشر میں بھی سوال جواب کا معاملہ آسان فرما دیں گے، ٹھیک ہے نا. ہماری یعنی عوام الناس کی ذمہ داری تفصیلات کو جاننا نہیں ہوتا، عوام الناس کی ذمہ داری جڑ کر کے رہنا ہوتا ہے، جڑ کر کے رہنا، ٹھیک ہے. تو جو ذمہ داری ہے نا اس کی فکر کرنی چاہیے، جو نئی ذمہ داری ہے اس کی فکر کرنے کا مسئلہ نہیں ہے، ٹھیک ہے. اور کوئی سوال؟ چلیں کلاس ختم کرتے ہیں، کافی ایکسٹرا ٹائم ہو گیا. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.